نحمده ونصلي على رسوله الكريم، أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الرحمن فاسأل به خبيرا. مولاي صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم. بالکل دو بیان ہو چکے ہیں آپ صلی اللہ علیہ وسلم کی محبت کے اوپر اور بیان کے عنوانات یہ تھے کہ عشق رسالت صلی اللہ علیہ وسلم کے سچے واقعات، جن لوگوں نے آپ صلی اللہ علیہ وسلم سے جو محبت کری، صحابہ سے لے کے آل سے لے کے آل اصحاب تابعین تک اور تابعین رضوان دین کے جو واقعات تھے اور ابھی تک جو ہو رہے ہیں اور قیامت تک عشق رسالت کے واقعات ہوتے رہیں گے، تو سب کا تو احاطہ ناممکن ہے کہ ہمارا محدود علم جو ہے اس کا احاطہ نہیں کر سکتا، لیکن جو بھی اللہ پاک توفیق دیتے ہیں، جو واقعات یاد آ جاتے ہیں تو اس کو اللہ پاک بیان کرنے کی توفیق عطا فرما دے. تو کچھ واقعات تھے تو دو حصوں میں بیان کر دیے، آج یہ تیسرا حصہ ہے. تو بہرحال تو اس میں آج ہمیں یہ دیکھنا ہے کہ جو واقعات کا سنانے کا مقصد یہ ہے کہ ہم اپنے اعمال کو، اپنے معاملات کو اور عشق رسالت کو پرانے لوگوں سے ہم ذرا ملائیں، میچنگ کریں، تاکہ پتہ چلے کہ وہ کہاں پر، کس مقام پر قائستے عشق رسالت کے اور آج ہمارا عشق کا مقام کیا ہے رسول اللہ صلی اللہ علیہ وسلم سے. اور مسئلہ سمجھنے کہ اللہ تک پہنچنے کا، اللہ کے قرب کا، ولایت کا راستہ بغیر رسول اللہ صلی اللہ علیہ وسلم کے نہیں ہے. کوئی جمپ مار کے ڈائریکٹ نہیں پہنچ سکتا اللہ تک. بیچ میں اللہ رب العالمین نے اپنے پیارے محبوب بندے اور رسول آقا دو جہاں صلی اللہ علیہ وسلم کو بیچ میں رکھ دیا کہ میرا وصل، میرا قرب تو بعد میں تمہیں ملے گا، پہلے ان کی اتباع کرو. اس لیے اللہ رب العالمین نے قرآن پاک میں جگہ جگہ فرمایا واطیع اللہ واطیع رسول، اطاعت کرو اللہ کی اور رسول کی. اللہ نے اپنی اطاعت کے ساتھ رسول اللہ صلی اللہ علیہ وسلم کا ذکر فرمایا، اور قرآن میں یہ بھی فرمایا جس نے رسول کی اطاعت کی اس نے اللہ کی اطاعت کی. یعنی یہ عجیب اللہ نے بات، جس نے رسول کی اطاعت کر لی تو گویا ایسا جیسے اس نے اللہ کی اطاعت کر لی. آپ صلی اللہ علیہ وسلم کا کیا مقام تھا، ایک صحابی رسول نماز پڑھ رہے تھے تو آپ صلی اللہ علیہ وسلم کو آواز دی ادھر آؤ. وہ نماز پڑھ رہے تھے، جب نماز مکمل کر کے سلام کر کے پھر وہ آئے تو آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا میں نے تمہیں بلایا تھا، تم آئے کیوں نہیں؟ دراصل میں نماز میں مشغول تھا. فرمایا کیا تم نے قرآن پاک نہیں پڑھا کہ جب نبی تم کو بلائے تو فوراً متوجہ ہو اور ان کے پاس جاؤ، تمہیں چاہیے تھا نماز توڑ کے میرے پاس آتے. یہ لوگوں کو مسائل نہیں پتا کہ امام الانبیاء آقید و جہاں صلی اللہ علیہ وسلم کا کیا مقام ہے، تھا نہیں ہے اور قیامت تک رہے گا. تو بہرحال تو آج ہمیں دیکھنا ہے کہ کچھ واقعہ ذہن میں آتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم کی محبت میں لوگ کیا کیا کر گزرے، کیا کیا کر چکے، اور ابھی بھی ماشاء اللہ ایسے لوگ ہیں بہت کچھ کر رہے ہیں. آپ صلی اللہ علیہ وسلم کی محبت میں جانے دے رہے ہیں، ان کا پتہ بھی نہیں چلتا، لوگوں کو مر بھی جاتے ہیں، شہید کر دیے جاتے ہیں، ان کا اخبار میں بھی نام نہیں آتا، ان کا میڈیا میں بھی نام نہیں آتا، کوئی ان کو جانتا بھی نہیں، کوئی پہچانتا نہیں، کوئی جانے نہ جانے. جن کے لیے مرا ہے کوئی انسان، ان کو تو پتا ہے، بس محبوب کو پتا ہے کہ ہمارے لیے مرا ہے، بس کافی ہے، کافی ہے بس. سچے جو عاشقین ہوتے ہیں وہ چھپ کے رہتے ہیں، زیادہ تر ظاہر نہیں کرتے، ایکسپوز نہیں کرتے اپنے آپ کو. بہرحال تو آج پچھلے واقعات لوگوں نے جان سے زیادہ تو کوئی پیاری اور قیمتی چیز نہیں ہوتی بندے کی، جب وہ نچھاور کر دی رسول اللہ صلی اللہ علیہ وسلم پر، تو آج کیا اس کے بعد پھر کیا بات رہ جاتی ہے؟ آج ہم کیا رسول اللہ صلی اللہ علیہ وسلم پر فدا کر رہے ہیں؟ واقعات کا مقصد بتانے کے لیے ہم سے تو سنتوں پر عمل نہیں ہو رہا، کھانا کتنے لوگ ہیں، دیندار لوگ بنے ڈائننگ ٹیبل پہ بیٹھ کے کھاتے رہتے ہیں، گھر میں شادی بھی ہوتی ہے ٹیبلیں لگا کے کھانا کھاتے ہیں، انہوں نے لوگوں نے گردنیں کٹوا دی، اپنے آپ کو اڑوا لیا، ختم کر لیا، نہ دنیا دیکھی، نہ آخرت دیکھی، نہ جنت کے مشتاق تھے، وفاق اسلم کی ابروؤں کے اشارے پہ اپنی جانیں فدا کر دی. کیا کیا کر گئے وہ بھی تو انسان تھے ہمارے جیسے، کیا ان کے بیوی بچے نہیں تھے، ان کے پیٹ نہیں لگا ہوا تھا، ان کا روزی روزگار نہیں تھا، کیا ان کے دل میں دنیا کی محبت نہیں تھی؟ تو وہ بھی تو ہمارے جیسے انسان تھے. تو بھائی آج ہمیں اتنی قربانی نہیں دینی، ہمیں کچھ بھی نہیں کرنا، آج تو ان سے کہا جا رہا بھائی فجر میں اٹھ جاؤ. آپ صلی اللہ علیہ وسلم ارشاد فرما رہے جو فجر کی نماز چھوڑ دے گا تو شیطان اس کے کان میں پیشاب کر کے چلا جاتا ہے، شیطان سے زیادہ ملعون कोई फली चीज नहीं है कायनात की, जब उसका नजर पेशाब गंदगी नजासत जब वो कान में जाएगी तो उसके अफराद दिल दिमाग जिस्म पर नहीं आएंगे, फिर गुस्सा नहीं आएगा, जुनून नहीं चढ़ेगा, शैतानी अफराद नहीं होंगे, नॉर्मल दिल दिमाग की कैफियत उसके रही। क्या हम आप सल्लल्लाहु अलैहि वसल्लम के फरमान की हम इत्तिबा कर रहे हैं, क्या मोहब्बत है हमारा, क्या इश्क है, मामूली अदना सी छोटी सी चीज जिसको हम कहते हैं सुन्नतों पर अमल, ये तक मुसलमानों को शर्म आती है करते हुए, दाढ़ी रखते हुए शर्म आती है, टखनों से ऊपर पैंचे करते हुए शर्म आती है, टोपी पहनते हुए शर्म आती है, आज हम मुसलमानों क्या है उस नाम, खाने के बाद प्लेट उंगली से साफ करते हुए शर्म आती है, उंगलियां चाटते हुए साफ करते हुए शर्म आती है मुसलमान को, लोग क्या कहेंगे, अरे तो तुम इतनी शर्म आ रही है तो तुम मुसलमान क्यों बने हो, नफरत आती है मुसलमानों को सुन्नतों पर अमल करते हुए। कितने लोग हैं कोई दाढ़ी रख लेते हैं तो मुसलमान ही बोलते हैं, कोई यहूदी ईसाई काफिर की बात नहीं कर रहा, कहते हैं यार तुम्हारा शक्ल चेहरा बुरा लग रहा है, पहले तो गोरे चिट्टे नजर आते थे, तुम्हारी जो शक्ल है वो काली हो गई है, कोई कह रहा है बंदर लग रहे हो बंदर, कोई कह रहा है भालू, कोई कह रहा है कहाँ जाके बम फटेगा भाई, कहाँ जाके बम फाड़ेगा, ये कहने वाले कौन है, मजाक उड़ाने वो कौन है, कौन है, वो भी तो मुसलमान ही है अक्सर। तो भाई आज हमें देखना है हम मुसलमान हैं भी या नहीं, जो इस तरह की लोग बातें कर रहे हैं, सुन्नतों का मजाक उड़ा रहे हैं, उनका ईमान रहेगा भी नहीं रहेगा। तो ये बयानात का मकसद ये है जो वाकयात सुनाने का, कि हम आपस में मैचिंग करें, इंटरलिंक करें, कि वो कहाँ थे और हम कहाँ हैं, हमसे तो अमल तो एक तरफ, कोई अगर सुन्नतों पे चल रहा है तो उसकी टांग पकड़ के खींच रहे हैं, उसका मजाक उड़ा रहे हैं, कोई सुन्नत पे चलता है तकवे से रहने की कोशिश करता है, कोई खातून शरीफ पर्दा करती है, वो गैर शरीफ तकरीबात में नहीं जा रहा, कि भाई नबी का वाकई तो जहाँ सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाए कि ऐसी मजलिस जहां अल्लाह की नाफरमानी हो रही है वहां मत जाओ, कौन कह रहा है आप तो जहां सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं, तो जो आशिक रसूल होगा वो तो एक एक फरमान पे जान लुटा देगा, वो नहीं जा रहा भाई, तो उसका मजाक उड़ाया जा रहा है, ये कौन सा दीन है, कहते ये कौन सा दीन है, ये कौन सी शरीयत है, हुकूमत इबाद भी कोई चीज है भाई, वो भी तस्वीरी बन रही है, मखलूत माहौल है, औरतें मर्द सब साथ है, मना कर रहे हैं उसमें ऐसी लांती जगह जाने को, आप कह रहे हैं ये कौन सा दीन है, तो भाई कोई और अच्छा दीन पसंद कर लो फिर अपने लिए। हजरत पाला हमारे मुर्शिद बहुत प्यारा जुमला फरमाते थे, कुछ समझा नहीं चला है मुझे समझाने, बाज लोग होते हैं बड़ा प्यारा तंज है, कुछ समझा नहीं और चला है मुझे समझाने, सुन्नत शरीयत का पता नहीं कि क्या मामलात होते हैं और बातें इतनी बड़ी बड़ी बाज लोग करते हैं, दीन में अख्तलाफ रखते हैं, मुखालफत करते हैं, दीन के जो सही दीन पे चलने वाले होते हैं, सुन्नत शरीयत पे चलने वाले होते हैं, उनकी भक्ति उड़ाते हैं, उनका मजाक उड़ाते हैं। इसलिए शेखुल हदीस फिक्रिया साहब रहमतुल्लाह ने फजाइल अमाल में ये लिखा है, पढ़ते तो हम फजाइल अमाल लेकिन समझते कम है, उसमें बुजुर्गों के जो वाकयात हैं औलिया अल्लाह के, उसमें फरमाते हैं शेखुल हदीस फिक्रिया साहब रहमतुल्लाह अलैह, जितना खानकाह में बैठने वालों को अल्लाह वालों को और जो लोग तकवे से रहते हैं, जितना उनका मजाक उड़ाना, जितना उनको बुरा भला कहना, खूब कह लो अच्छी तरह से जितना दिल चाहे। और फिर फरमाया कयामत वाले दिन, हशर वाले दिन, जब गुबार छटेगा, धूल मट्टी जब बैठेगी और जब मंजर साफ नजर आएगा, उस वक्त तुम्हें पता चलेगा ये खानकाह वाले क्या लूट के चलेगा दुनिया से, क्या कमा के लेकर चलेगा, उस वक्त तुम्हें मालूम होगा मजाक उड़ाने वालों कि तुम गधे पे बैठे हुए थे, गधे की सवारी कर रहे थे या घोड़े की। ये कौन कह रहे हैं, शेखुल हदीस फिक्रिया साहब रहमतुल्लाह अलैह, ये उस वक्त पता चलेगा तुम्हें कि वो क्या काम कर रहे हैं और क्या लूट के चलेगा, वो उस वक्त तुम्हें फिर अपने मुकाम का पता चलेगा, गधे पे बैठे हुए थे या घोड़े की सवारी पे थे, पता चला गधे में बैठे हुए थे बेचारे, और जो घुड़सवार थे उनका मजाक उड़ाए जा रहे थे, घुड़सवारी बहुत अच्छी चीज है लेकिन बुरा नहीं समझना चाहिए गधे की सवारी को, दराज गोश इसको अलग से कहा जाता है क्योंकि हमारे नबी पाक आकाए दो जहां सदर ने दराज गोश की भी सवारी की। बहरहाल तो सुन्नतों पर अमल हमारा नहीं है, हम क्या जान देंगे रसूल अल्लाह पर, यहाँ तो फजर में नहीं उठा जा रहा, यहाँ तो बैठ के खाना नहीं खाया जा रहा, उंगलियां साफ करते शर्म आती है, लोग देख के क्या कहेंगे, ये तो लोगों के चक्कर से नहीं लगे निकले, लोग क्या कहेंगे, इसी में पूरी जिंदगी गुजर गई, सारी जिंदगी इसी में गुजर जाती है भाई, लोग आखिर में एक ही बात कहते हैं, जनाजा कितने बजे उठेगा, मैयत कहाँ रखी है, गुस्ल मैयत कहाँ दिया जाएगा, नमाजा कौन सी मस्जिद में पढ़ा जाएगा, तदफीन कौन सी कब्रिस्तान में, बस ये कहते हैं लोग, किस चक्कर में पड़े हुए हम लोग, सारी जिंदगी लोगों को खुश करते हुए गुजर गई, चाहे अल्लाह नाराज हो या खुश हो उसकी परवाह ही नहीं है, बाज लोगों का मकसद ही अक्सर हम मुसलमानों का मखलूक की रजा और खुशी है, हम लोग राजी हो जाएं अल्लाह भले नाराज हो कोई मसला नहीं है, तो अरब का तो कोई मसला ही नहीं है, क्या हम लोग इश्क रिसालत के दावे करते हैं, क्या हम लोग इश्क रिसालत सल्लल्लाहु अलैहि वसल्लम निभा रहे हैं, जरा सोचना चाहिए, एक छोटी सी अदना सा अमल है सुन्नतों पर अमल, वही हम लोगों से नहीं हो रहा। दीनदार घरानों भी दो चार सुन्नतें लोगों को बस होती है, बहुत दीनदार हुए चढ़ते वक्त अल्लाह पर उतरते वक्त सुभान अल्लाह या थोड़ा बहुत बिस्मिल्लाह पढ़ लिया, बस दो चार में पूरी जिंदगी गुजार दी। बहरहाल जो असल मौजू की तरफ आते हैं, जो हमारा सब आज मौजू है इश्क रिसालत सल्लल्लाहु अलैहि वसल्लम की कुछ सच्चे वाकयात। इसमें एक वाकया याद आ रहा है हजरत नूरुद्दीन जंगी रहमतुल्लाह अलैह का, बहुत जबरदस्त औलिया अल्लाह थे, अल्लाह के वली भी थे बादशाह भी थे और तारीख में इनका बड़ा ऊंचा नाम है। तो इनका वाकया शुरू करने से पहले एक और इनका वाकया याद आया, ये होता है ताल्लुक, दोनों तरफ से इशारे हो गए, दोनों तरफ से इशारे हो गए, तुम हमारे और हम तुम्हारे हो गए। ये वन वे ट्रैफिक नहीं होता, टू वे ट्रैफिक होता है, मोहब्बत का तबादला होता है। तो इनके मामलात थे उमूर सल्तनत के अलावा सारे मामलात, पत्नी सैकड़ों नवाफिल पढ़ने के बाद ये रोजाना हजार के बराबर तकरीबन 1000 से ज्यादा दुरूद पाक पढ़ा करते थे रोजाना, इनके मामलात में से था। एक बार बहुत थके हुए थे घर वाले, पूरी बादशाहत का निजाम, आज तो हम 2-4-6 घंटे की 8 घंटे की जॉब में लोग थक जाते हैं, लोग कहते हैं जी अगर वो पुराने पाक नहीं पढ़ा 4 दिन से जिक्रुल्ला नहीं किया टाइम ही नहीं मिल रहा। भाई वो बादशाह के वो पत्नी 100 से ज्यादा नवाफिल पढ़ते थे, कुरान जिक्र अलग करते थे, पत्नी हजारों दफा दुरूद पाक पढ़ते थे, पूरी बादशाहत अलग चला रहे थे। कामयाबी तो काम से होगी ना कि उसने कलाम से होगी, फिक्र के इंतजाम से होगी, जिक्र के तमाम से होगी, बातें बनाने में क्या रखा है। जिसका इरादा होता है ना अल्लाह और रसूल सल्लल्लाहु अलैहि वसल्लम को राजी करना, उनकी तरफ आना, तो अल्लाह पाक उसके कामों में बरकत अता फरमा देते हैं। अल्लाह देख लेते हैं उसकी नियत में हम हैं, तो अल्लाह पाक उसकी रोजी रिज़्क़ पर बरकत अता फरमाते हैं, उसको दुनिया का कीड़ा नहीं बनने देंगे, मामूली सी मेहनत में जरा से काम काज में जबरदस्त बरकत अता फरमा देंगे और उसकी जान और उसका माल और वक्त खूब बचा के रखेंगे ताकि हमारी याद में लगाए। लेकिन ये कब होगा, जब हमारी तलब में अल्लाह होगा, उसके बाद ही तो सारे मामला होंगे अल्लाह सुभान व तआला। तो एक बार बहुत थके हुए थे हजरत नूरुद्दीन जंगी रहमतुल्लाह अलैह, तो 700 दफा पढ़ा दुरूद पाक और सो गए। बस रात में ज़ियारत हो गई आप सल्लल्लाहु अलैहि वसल्लम की और कहा ए नूरुद्दीन ये आज क्या तुमने किया, आज सिर्फ 700, 300 कम क्यों, 300 कम क्यों, ये कहलाता है इश्क। हजारों लोग नहीं पढ़ रहा भाई दुरूद शरीफ, क्या फलन क्या सबको आगे गएंगे कौम में, क्या तुमने दुरूद शरीफ नहीं पढ़ा। ऐसा नहीं होता भाई, कोई बात थी ना, कोई बात थी, कोई ताल्लुक था, ताल्लुक मार रसूल कहलाता है। बस उसी वक्त रोने लगे, उठे और माफी मांगी अल्लाह से और फिर उसी वक्त जो अपने मामूलात जो थे दुरूद शरीफ के पूरे किए और फिर उसके बाद छोड़े। ये कहलाता है ताल्लुक, ये कहलाती है मोहब्बत, ये कहलाता है इश्क, दोनों तरफ से इशारे हो गए, हम तुम्हारे और तुम हमारे हो गए। शेख पीने का इरादा तो करें हौज़े कौफर से मंगा ली जाएगी, शेख पीने का इरादा तो करें हौज़े कौफर से मंगा ली जाएगी, हम बने तो सही ऐसे। अगर हाँ आप हैं सादिक अपने इकरार मोहब्बत में, ये हमारे दादा शेख शाह मोहम्मद अहमद साहब रहमतुल्लाह के इशारे हैं, अगर आप हैं सादिक अपने इकरार मोहब्बत में, तलब खुद कर लिए जाएंगे दरबार मोहब्बत में, खुद तलब कर लिए जाएंगे। अगर हम इकरार मोहब्बत में सच्चे होंगे तो पता नहीं क्या से क्या हो जाएगा, तलब तो तलब ही नहीं है। बहरहाल तो एक बार उन्होंने ख्वाब देखा, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत हुई और आपने इरशाद फरमाया, दो चेहरे दिखाए बादशाह चेहरे, एक मुट्ठी दाढ़ी इमामा, और फरमाया कि इन कुत्तों को मेरे लहद के करीब आने से रोको। आँख खुली, घबरा गए और पाया कुछ मामला तश्वीश वाला लग रहा है। बस सुबह उठे और फौज वगैरह अपनी तैयार करी, घुड़सवारों की सारी, गालिबन बगदाद की तरफ ये कहीं रहा करते थे उस वक्त, कहाँ बगदाद की तरफ और कहाँ मदीने पाक, तो वहां से फिर उन्होंने लश्कर तश्कील दिया, फिर मदीने पाक पहुंचे। जब मदीने पाक पहुंचे तो वहाँ के जो काजी वगैरह जो थे वहाँ के गवर्नर, उनसे मिले उस सब के साथ से और कहा कि जितने भी लोग हैं उनको एक मैदान में जमा करो, मैं मुलाकात करना चाहता हूँ, कोई बंदा रहना नहीं चाहिए, सबको चाहिए, यहाँ सबको आना है, यहाँ पर औरतें नहीं सिर्फ मर्द हजरात, कुछ हदीये भी लेकर आया हूँ देने के लिए। बहरहाल हदीये का वाफिर मकदार में एक जखीरा भी था, लेकर आए थे, हिकमत थी, होशियारी थी कि कोई रह ना जाए, हदीये के लालच में लोग हैं, आए तो सही। अब वो देखते रहे, वो देखते रहे एक एक करके, लेकिन वो दो चेहरे नजर ना, सारे लोग निमट गए। फिर उन्होंने जब फारे हो गए तो उन्होंने कहा, भाई ये बताओ, उन्होंने काजी से गवर्नर से कहा कि ये बताओ कोई लोग ऐसे तो नहीं है दो लोग ऐसे जो तुम उनको बुलाते नहीं हो, यहाँ पर आए ना हो और आपने उनको इत्तला नहीं दिया। उसने कहा नहीं बादशाह सलामत, सारे लोग आ गए, कोई एक भी नहीं है। बड़े हैरान हुए। बाहर उन्होंने कहा शायद मेरा वहम होगा या ख्वाब आया था, तो शायद ऐसे ही होगा। बाहर जो उनसे हो सकता था किया, फिर वापस आ गए। चंद दिन गुजरे, फिर आकर दो जहां नबी पाक हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत है और इरशाद फरमाया आप सल्लल्लाहु अलैहि वसल्लम ने, ए नूरुद्दीन ज़ंगी, मैंने एक तुमसे काम कहा था, तुमने नहीं किया। अगर तुमसे नहीं होता तो बता दो, मैं किसी दूसरे सुपुर्द की जिम्मेदारी सुपुर्द कर दूं। हमारे आका के इशारों के ऊपर लोग जान देने पे तैयार थे। भाई आप सलम के लिए कमी थोड़ी की अफराद की। तो रोने लगे सुबह उठ के, नहीं भाई बस अब तो बहुत ही बड़ी कोई बात है। फिर दोबारा उठे, फिर दोबारा लश्कर तश्कील दिया, फिर दोबारा मदीना पहुंचे और फिर वहां के गवर्नर से कहा, नाराज हो गए कि कुछ दो लोग ऐसे हैं जो तुम मुझसे बार बार छुपा रहे हो। अगर खुदा की कसम अगर तुम उनके सामने नहीं लेकर आओ, मुझे बाद में पता चला तो वो सख्त सजा दूंगा, वो तस्वुर नहीं कर सकता। फिर उसने डरते डरते कहा कि बादशाह सलाम, मसला ये है कि दो ऐसे अल्लाह वाले हमारे मदीने पाक में रहते हैं जो रुश्द हिदायत का काम कर रहे हैं, इस्लाह कर रहे हैं, इस्लाह नफ्स का काम कर रहे हैं, बैत होते हैं लोगों से। बताइए आप किस रूप में थे वो? अल्लाह वाले बने हुए थे, पीरो मुर्शिद बने हुए थे और बहुत बड़े अल्लामा थे और दरस व तदरीस का काम करते थे। तो उनको बुलाना और इस गर्मी धूप में खड़ा करना अल्लाह के अजाब को दावत देना है, अल्लाह वालों का अदब एहतराम होता है। इस तरह उनको लाइन में खड़ा करना सही नहीं है। उन्होंने कहा कि लेकर आओ उनको भी, उन्हीं की तो तलाश है। जब वो दोनों को सामने लाया गया तो बस आंखें लाल हो गई अंगारे से, चेहरा सुर्ख हो गया जलाल से। वही दो चेहरे थे जो नबी पाक आके दो जहां सल्लल्लाहु अलैहि वसल्लम ख्वाब में दिखाए थे। जब ख्वाब में दिखाए थे, उन्होंने कहा ये कहां रहते हैं, चलो इनका हुजरा दिखाओ, मुझे घर दिखाओ इनका। तो बिल्कुल मस्जिद नबी उस जमाने में, गहरी बात है, मस्जिद नबी सल्लल्लाहु अलैहि वसल्लम ऐसी नहीं थी जैसे आज है। तो बिल्कुल कच्चे हुजरे थे, कच्चे मकानात थे और इन लोगों ने जो जगह ली हुई थी वो बिल्कुल मदीने पाक रसूलुल्लाह सल्लम के जो हुजरा था, जहाँ मदफून है आप सल्लम, बिल्कुल उसके बराबर वाला हुजरा लिया हुआ था, करीब में था। इस तरह से उन्होंने, तो फिर वो जब वो हुजरे में गए नूरुद्दीन ज़ंगी रहमतुल्लाह अलैहि और उन्होंने तलाशी ली कमरे की, तो उन्होंने चटाई की चादर टाइप, चादर की कोई जो चटाई वगैरह बिछी हुई देखी। तो जब उन्होंने उठाई तो देखा उन्होंने जमीन कुछ सख्त लग रही है सब जगह, लेकिन वहां पर नरम मट्टी है बिल्कुल, जैसे कोई अभी डाली गई है। उन्होंने कहा इसको खोदो। जब वो बर्फ ही खोदी तो पकड़ा हो तो बिल्कुल जमीन ही नहीं, वो तो पूरी नरम मट्टी है। जब खोदते चले गए तो पकड़ा हो तो अंदर सुरंग जा रही है। बहरहाल फिर उसके बाद जो है वो सुरंग निकली, दरियाफ्त हुई। तो नूरुद्दीन ज़ंगी रहमतुल्लाह अलैहि जो थे वो सुरंग के अंदर उतरे। सिपाही सब खड़े हुए थे और कहा था इनको पकड़ के रखना है, अभी आता हूँ। क्या मुकाम था, क्या अल्लाह पाक ने उनको खुशबू अता फरमाई। अकेले तना वो सुरंग में चले गए। जब सुरंग के अंदर जाते रहे तो किताबों में लिखा है कि हमारे प्यारे आकद जहां नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के प्यारे नूरानी पैर नजर आ गए उनको। नूरुद्दीन ज़ंगी रहमतुल्लाह अलैह दोनों हाथों से आप सल्लम के प्यारे मुबारक पैरों को पकड़ा और उनको चूमा और प्यार किया और रिफ्फत तारी हो गई। पत्नी कब तक लिपते रहे, चिपते रहे, पैरों से रोते रहे। अंधेरा, जरा तस्वुर करें, अंधेरा और सुरंग और रसूल अल्लाह आकद वसलम के पैर और उनको पकड़ना है और उसको चूमना, क्या क्या बातें करी होंगी उन्होंने और क्या क्या उनकी क्या कैफियत हुई होगी और क्या नजराने अकीदत पेश किया होगा, फिर वहां से उनको क्या वसूल हुआ होगा, ये तो उन्हीं को ही पता होगा। बहरहाल वो फिर बाहर आ गए और फिर अपने हाथों से उन दोनों का सर कलम किया। अपने हाथों से, इन दोनों यहूदी थे वो असल में और उन्हें बाकायदा आलिम बने थे। वो बाकायदा किसी जगह उन्होंने आलिम दीन बनने का उस जमाने के हिसाब से जो कोर्स या जो भी होता होगा वो किया था और पूरी इस्लाम की बारीकियां और फिकही मसाइल सीख कर और इस तरह बुजुर्ग अल्लाह वालों के भेस में, और फिर वो आके बैठे थे और उसके जरिए जो था मुसलमानों में इंतजार पैदा करना था और दूसरी बात रसूल अल्लाह सल्लम की बेअदबी करनी थी, गुस्ताखी करनी थी, पूरा आगे का मिशन था। तो उनसे सारी बातें उगलवाई थी गर्दन उड़ाने से पहले। तो मकसद ये था कि आप सल्लल्लाहु अलैहि वसल्लम के जिसमें मुबारक को वहां से उठा के कहीं लेके जाना था। तो इतनी बड़ी साजिश पकड़ी गई तो उनको फिर कतल किया गया। दोनों का सर उन्होंने कलम किया उड़ाया और उसके बाद जो कहते हैं वो शीशा पिलाई हुई दीवार बहुत जरे कसीर खर्च करके नूरुद्दीन ज़ंगी साहब रहमतुल्लाह ने उसके सराउंडिंग में, इतराफ में चारों तरफ एक दीवार खड़ी करी थी कई फिट ऊंची, ताकि कोई आप सल्लल्लाहु अलैहि वसल्लम की लहद मुबारक तक करीब पहुंचने की कोशिश ना करे। तो आज तक वो अपनी जगह पर दीवार मौजूद है और इतनी मजबूत है, इतना घरे कसीर खर्च किया था कि इंशाल्लाह ताला कयामत तक ही वो दीवार अपनी जगह खड़ी रहेगी। तो एक वो बादशाह थे भाई, बादशाह होके नरम नरम बिस्तरों ने, पैसों ने और दुनिया की मालूमता ने बादशाह ने उनका दिमाग खराब नहीं किया था। आज तो वर्ष दो पैसे आ जाते हैं, हम लोगों के दिमाग खराब हो जाते हैं, तकब्बुर आ जाता है, दीन के खिलाफ हो जाते हैं। वो कैसे बादशाह थे कि कितनी जान उन्होंने जोखों में डाली, इतना लंबा सफर किया दो दो बार, कुछ नहीं सोचा उसका अंजाम क्या होगा। जान दे दी मैंने उनके नाम पर, इश्क ने सोचा ना कुछ अंजाम पर। तो नूरुद्दीन जंगी रहमतुल्लाह का वाकया, तो ये वाकया क्यों अल्लाह पाक दिखा रहे हैं, हम देखें हम क्या कर रहे हैं आप सल्लल्लाहु अलैहि वसल्लम के लिए। इसी तरह हजरत इमाम मालिक रहमतुल्लाह का वाकया याद आया। चार इमाम है ना, इमाम अहमद बिन हम्बल, इमाम मालिक, इमाम शाफी, इमाम हनीफा रहमतुल्लाह। इमाम मालिक रहमतुल्लाह इश्क रिसालत में तो सारे इमाम ये डूबे हुए थे, सच्चे अल्लाह वाले थे, चारों इमामों की इक्तदा हक सब सही है माशाल्लाह। तो इनका वाकई इनमें बहुत जो इश्क रिसालत का बहुत ज्यादा जो गलबा था वो इमाम मालिक में ज्यादा पाया जाता था। ये गलबा हाल में रहते थे इश्क रिसालत में। एक बार दरसे हदीस बयान फरमा रहे थे, शागिर्द बैठे हुए थे, शागिर्दों ने देखा इमाम मालिक रहमतुल्लाह की आंखें सुर्ख हो रही है, चेहरा लाल हो गया और आंसू टपक रहे हैं, जैसे किसी तकलीफ को, किसी शिद्दत की तकलीफ को बर्दाश्त कर रहे हो लेकिन दर्द दिए जा रहे हैं, आंखों से आंसू जा रही है, चेहरा लाल हो रहा है, बर्दाश्त कर रहे हैं किसी अजियत को, तकलीफ को, लेकिन पूरा जो टाइम था दरस हदीस का मुकम्मल किया। और जैसी दर्स मुकम्मल किया उन्होंने, उसके बाद एकदम से अपनी कमीज उन्होंने उतारी और पीठ में पीछे हाथ डाला और फिर उसको खींचा तो देखा काला सिया बिच्छू था और उसको फेंका मारा। फिर उसको शागिर्दों ने, तो शागिर्दों के चीफ ने कहा कि उस्ताद हजरत ये आपने क्या कर रहे थे, आप शरी तौर पे जो है जायज था, आप रोक देते दरस हदीस। सही बात है, उनको तो मसला क्या पता नहीं होगा, लेकिन गम से कहा हजरत इतनी देर से आप बिच्छू से अपने आप को डसा रहे थे, हम देख रहे हैं आप किसी अजियत को बर्दाश्त कर रहे हैं, तो आप रोक देते दर्द और ये बिच्छू को आप हटाते। जब वो काउंटिंग की गई जहां वो बिच्छू ने डसा था, कहते हैं 100 से ज्यादा निशानात थे। तो क्या जवाब दिया, कहने लगे भाई मसला ये है कि बिच्छू तो मुझे डस रहा था, तकलीफ हो रही थी, मुझे शर्म आ रही थी, मैं किसका जिक्र पाक कर रहा हूँ, रसूल अल्लाह आपे तो जहां सल्लल्लाहु अलैहि वसल्लम का, मैं दरसे हदीस बयान कर रहा हूँ, तो मुझे गवारा नहीं हुआ कि मैं अपनी तकलीफ की तरह मुतवज्जे हूँ, रसूल अल्लाह सल्लम के जिक्र पाक को वक्ती तौर पर बंद कर दूं, मुलतवी कर दूं, उससे बेहतर है मुझे बिच्छू काटता रहे, अपने टाइम पे पूरा करूंगा, ये कहीं अदब के खिलाफ बात ना हो जाए। अपनी तकलीफ नहीं देखी, अपनी तकलीफ नहीं देगी, बिच्छू डस रहा है, रसूल अल्लाह सल्लम की ऐसी मोहब्बत नहीं, अदब, अदब के खिलाफ नहीं, अदब के खिलाफ बात ना हो जाए। क्या अदब था आज, क्या हमारे दिलों में आप सल्लल्लाहु अलैहि वसल्लम का अदब है, हमारे प्यारे आका दो जहां सल्लल्लाहु अलैहि वसल्लम वाकयात में से अगर कोई खड़े होकर पानी पीता था तो आप सल्लल्लाहु अलैहि वसल्लम का चेहरा अनवर गुस्से से सुर्ख हो जाता था जलाल में। बताइए आप, मामूली बात है, वो खड़े होकर खाना पीना आजकल तो कोई बात ही नहीं, तो फैशन बना हुआ यहूदियों नसारा का तरीका है, काफिरों का तरीका, और आप सब को इतनी शदीद जलाल आता था, रहमतुल आलमीन ने कितनी मोहब्बत शफकत वाले, लेकिन बाग ऐसे मामलात हैं गुनाह के और बाग चीजों के जिस पर आप सब जबरदस्त गजबनाक हुए, जैसे बदनजरी के ऊपर आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया लानो नाजीरा और मंजूर है अल्लाह लानत फरमा, एक तरफ रहमतुल आलमीन दूसरी तरफ लानत की बद्दुआ, ये दो चीजें क्यों है, उसकी अहमियत जतानी है कि जिस बात पर मैं लानत भेज रहा हूँ अमल क्या होगा, इतना मैं मोहब्बत वाला, इतना शफकत वाला, इतना बड़ा रहमतुल आलमीन की कायनात में मुझसे बड़ी कोई रहमत वाली चीज है नहीं शायद, रहमतुल आलमीन अल्लाह ने पूरे आलम की नहीं रहमत बनाया सल्लल्लाहु अलैहि वसल्लम को। तो बदनजरी करना, औरतों को, लड़कियों को, नामहरिमों को देखना, चाहे वो चलते फिरते हो या मामूजात, खालाजात, चचाजात या साली या भाभी या जितनी भी नामहारिम खवातीन, लड़कियां, औरतें होती हैं, उनसे बदनजरी करना, उनको देखना, उस पर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की लानत की बद्दुआ आ रही है। लेकिन वही बात, मोहब्बत होगी, आप सल्लम का खौफ होगा, आप सल्लम का भी डर रखना चाहिए, वास्ता तो आप सल्लम से ही पड़ेगा ना हमारा, कब्र में भी, हशर में भी, क्या हम उनके फरमानों का हमने पास रखा, क्या हमने उनकी इत्तिबा की, ना मोहब्बत रखी, ना खौफ रखा, कुछ है ही नहीं, हम तो अपने नफ्स का, नफ्स के हिसाब से चलते हैं, कहा होगा अल्लाह रसूल ने, कहा होगा मेरा तो जो दिल जाएगा मैं तो वो करूंगा, मेरा तो जो दिल चाहेगा वो करूंगा। तो आज हमें देखना है कि हम लोग किस खाने में है हमारा इश्क रिसालत, हम आप सलम के कैसे उम्मती हैं, उम्मती है भी या नहीं है, रहे भी हूँ उम्मती या नहीं। अल्लाह तो क्या उनका इश्क था इमाम मालिक रहमतुल्लाह का कि वो बिच्छू पर डसाते रहे अपने आप को, लेकिन उन्हें दरस हदीस को रोका नहीं। क्या इश्क, क्या इश्क सलम का, मोहब्बत अदब की बात है। इसी तरह एक साहबी रसूल गुजरे हजरत अबू महजूरा रजी अल्लाह ताला ने, उनके बाल इतने बड़े बड़े हो गए थे आगे के माथे की तरफ से कि जब वो बैठा करते थे तो जमीन तक जाते थे, इतने बड़े बड़े बाल, और वो उसको लपेट के छुपा के रखा करते थे। लेकिन कभी कभार जब अपने मामा हटाते थे और उसको खोलते थे तो कहते हैं जमीन तक जाते थे बाल, लेकिन बताते नहीं थे कि इतने बड़े बाल क्यों रखे हैं। तो किसी ने पूछा, बहुत इसरार किए तो बताया, तो रोने लगे, कहेंगे बाल इसलिए नहीं काटता क्योंकि मुझे याद है एक बार मेरे प्यारे आका दो जहां सल्लल्लाहु अलैहि वसल्लम ने मेरे बालों को मोहब्बत से, प्यार से, पेशानी से, मुट्ठी से पकड़ा था, उसके बाद से मैंने उस हिस्से को कटाना ही छोड़ दिया, मौत तक कभी नहीं कटवाऊंगा अपने बाल, ऐसे रखूंगा। क्या आप सल्लल्लाहु अलैहि वसल्लम ने अपने मुबारक हाथों से, प्यारे हाथों से, प्यार से मेरे बालों को पकड़ा था, मजाक में, बस मुझे गवारा नहीं होता कि मैं उन पर कैंची चलाऊं। लेकिन आज अक्सर मुसलमानों को गवारा हो जाता है अपने गालों पे ब्लेड लगाना, रसूल अल्लाह सल्लम की सुन्नतों को गटर लाइनों में बहाना, वो उनके लिए आसान है। अरे वो एक आशिक थे, बालों को ही नहीं कटाया कि आपने हाथ लगाया था। आज रसूल अल्लाह सल्लम ने हलाकत की बद्दुआ दी उन लोगों को, नफरत से मुंह फेरा। सही बुखारी की हदीस शरीफ है, जिनकी बड़ी बड़ी मूछें थी और आप एक मुट्ठी दाढ़ी नहीं थी बल्कि दाढ़ियों को पूरा उन्होंने मुड़ाया हुआ था, बड़ी बड़ी मूछें थी और दाढ़ियां साफ, और वो काफिर भी थे, गैर मुस्लिम थे, मुसलमान नहीं थे, उन पर इस्लामी अहकाम जारी होते। तो जब आप सल्लल्लाहु अलैहि वसल्लम ने उनको देखा तो नागवारी नफरत से मुंह फेर लिया। उन्होंने कहा या रसूल अल्लाह, हम तो बहुत दूर से आपसे मुलाकात के नहीं आए, फकीर थे किसी बादशाह के। तो आपने इरशाद फरमाया हलाक और बर्बाद हो, जरा गौर कीजिए, रहमतुल आलमीन है लेकिन क्या फरमा रहे हैं, हलाक और बर्बाद हो, ये बताओ तुमने शक्लें क्या बनाई हुई है। लोग कहते हैं ना दाढ़ी दाढ़ी टोपी से क्या होता है, दाढ़ी टोपी से ये दिल अंदर का सिस्टम सही होना चाहिए। रसूल अल्लाह की बात के आगे लोग अपनी अपनी दलीलें देते हैं, ये है जाहिर काफिर है, मुसलमान ही नहीं है, लेकिन ऐसे चेहरे देख के आप सल्लम को इतनी नफरत आई कि हलाकत हलाकत की बद्दुआ भी दे दी। ये बताओ तुमने शक्लें क्या बनाई है कि दाढ़ियों को तुम मुड़ाते हो और बड़ी बड़ी मूछें रखते हो। उसने कहा हमारे बादशाह ने हमें ऐसा हुक्म दिया है ऐसी शक्लें बनाने का कि दाढ़ियों को मुड़ाओ और मूछें बड़ी बड़ी रखो। उस जमाने वो लोग जो थे आपकी पूजा किया करते थे, लेकिन फिर आपने इरशाद फरमाया सल्लल्लाहु अलैहि वसल्लम, लेकिन मेरे रब ने हुक्म दिया है कि दाढ़ियों को बढ़ाओ और मूछों को कतरवाओ। ये थी आप असलम को। अब इससे भी उलमा कराम फरमाते हैं शरीफ मसला तो ये है, कोई काफिर भी अगर आएगा तो आप बद्दुआ नहीं दे सकते, पहले तो आप उसको कलमे की दावत दें। बहुत से लोग कहते हैं ना इसके ऊपर, यार आप तो दाढ़ी के पीछे इतना पड़ा गया, दीन में दाढ़ी है दाढ़ी में दीन, घुमाते हैं ना, चालाकी से बात करते हैं। मतलब ये कि आप तो ऐसा कह रहे हो दाढ़ी को जैसे दाढ़ी ही दीन है, दाढ़ी में दीन है या दीन में दाढ़ी है। मतलब मकसद ये होता है कहने का, तंज करने का, भाई दीन का जो है दाढ़ी, आप दाढ़ी दाढ़ी पे इतनी बात क्यों आप दाढ़ी कर रहे हैं। वो अच्छा मैं दाढ़ी रखूं आराम काम करूं, जिस तरह दीन में दूसरी चीजें इस तरह दाढ़ी भी एक चीज होती है। तो दाढ़ी में दीन नहीं है, दीन में दाढ़ी है, लोग ये कहते हैं ना। तो क्या ये बात नऊज़ुबिल्लाह रसूल अल्लाह आपके दो सलम को नहीं पता थी? आप सलम को तो ये करना चाहिए था, शरीफ मसला है, बद्दुआ नहीं देते, नाराजगी व्यवहार नहीं फरमाते, पहले कलमे की दावत देते, दीन की दावत देते, जो इस्लाम कबूल कर लेते तो फिर नमाज नमाज कुरान का जिक्र करते, फराइज वाजिबात की बात करते, फिर उसके बाद दाढ़ी को भी कह देते, तरतीब तो ये बता रही है। लेकिन लेकिन उलमा कराम फरमाते हैं, मुहद्दिसीन फरमाते हैं कि आप सलम की नागवारी की ऐसे चेहरों को देख के बद्दुआ देना कि आप सल्लल्लाहु ये भी नहीं देखा कि ईमान वाले या गैर मुस्लिम, ये मुराद है। तो ये बहुत बेहतरीन जवाब है, जो लोग कहते हैं ना दीन में दाढ़ी है दाढ़ी में दीन, तो इस वाक्य से उनको जवाब ले लेना चाहिए। तो वादा चालाक बनने से काम नहीं होगा, ये कब्र में हशर में मौत के वक्त नजर आलम जब शुरू हो ना गरगरा,
उस वक्त ये चालाकियां मकारियां नहीं चलेगी, उस वक्त तो अमल का बघार चलेगा, अमल का बघार चलेगा। आज हम दुनिया में लोगों को बहस करके डांट के ज्यादा चल जबानी से चुप करा दें, लेकिन फरिश्तों को मलकुल मौत को नहीं चुप करा सकते। जो जमात आएगी ना रूह कब्ज करने, उनको चुप नहीं करा सकते। वहां सबकी बोलतियां बंद हो जाती हैं उस वक्त। दुनिया में तो बहुत बड़बड़ कर लेते हैं फालतू लोग दीन मुखालफत में। तो ये एक वो लोग थे कि जिन्होंने रसूलुल्लाह सल्लम के सर पे हाथ रखा, बाल पकड़े, तो उन्होंने मौत तक अपने बालों को नहीं कटाया। और आज के हम मुसलमान अक्सरियत यहूदी नुसारा के नक्शे कदम पे चलना है, दाढ़ियां मुड़ाते रहते हैं, सुन्नत नबी सल्लल्लाहु अलैहि वसल्लम को गटर लाइनों में बहाते रहते हैं, हलाकत की बद्दुआ से बाहर ही निकल रहे, हलाकत की बद्दुआ की लपेट में मुसलसल आ रहे हैं और मुसलसल उसमें गर्क हो रहे हैं। और आजकल ये वेला स्टाइल बड़े चल रहे हैं भाई, क्या ये सब लगता है मुसलमान है भी या नहीं? ये आजकल बड़े बड़े 10-10 लाख रुपए 15-15 लाख रुपए की एक दुकान है खाली सजावट में इस्तेमाल हो रही है। वेला है ड्रेसर और ये और वो अजीब अजीब, उस पर बेतहाशा बड़ी बड़ी जो है वो कद्दे आदम 10-10-20-20 फुट की जो है वो फोटो उसमें लगा दिए अजीब अजीब शक्लों के। कभी बाल किसी के खड़े हुए तो कनपटियों से 3 लकीरें आ रही है, तो दाढ़ी जो सुन्नत नबी सल्लल्लाहु अलैहि वसल्लम है उसका मजाक उड़ाया जा रहा है। उस दाढ़ी को भी अजीब अजीब 3-3 कोने निकाले हुए दाढ़ी के, अजीब अजीब डिजाइन की हुई। तो ये डरना चाहिए ऐसे नाइयों को। पैसा कमाओ, कबर का अजाब तो मत कमाओ, जहन्नम का अजाब तो मत कमाओ, पैसा कमाओ, कौन मना कर रहा है? मर के कबर में जाना ही नहीं जाना, क्यों लोगों की शक्लें बिगाड़ रहे हो? पुराने पाक की एक आयत बता दूं, पुराने पाक में इस चीज का जिक्र भी आया, मशहूर वाकया है जब अल्लाह पाक ने इसको मलून करार दिया था, रजीम करार दिया था, जिसने सजदा नहीं किया था इब्लीस ने हजरत आदम अलैहिस्सलाम को, तो अल्लाह ने फरमाया था निकल यहाँ से, क्या तू बहुत कोई बड़ी आला चीज है? आला लफ्ज़ अल्लाह ने इस्तेमाल किया, तू बहुत आला बड़ी चीज है, तकब्बुर आ गया था ना, अल्लाह तो मट्टी है, मैं आग, और आग अफजल होती है मट्टी से, मैं सजदा नहीं करता। फिर अल्लाह ने उसको निकाल बाहर किया था, फिर उसने कहा था अल्लाह मोहलत दे क़यामत के दिन तक के लिए, उन्होंने कहा जा मोहलत दी। फिर उसने कहा था अल्लाह मैं बहकाऊंगा तेरे लोगों को, तेरे जितने बंदे होंगे, और ठीक तुझ तक पहुंचने वाली जो सिराते मुस्तकीम होगी बीच में आके बैठूंगा, अपनी आवाज से बहकाऊंगा, अपनी आवाज से, आवाज से बहकाने के मामले में मुफस्सरीन फरमाते गाना बजाना मुझसे, उसने कहा था अपनी आवाज से बहकाऊंगा, गाना बजाना उसी के हिस्से में जारी है, और अल्लाह खाली तेरी इबादत नहीं होगी, उस इबादत में मेरा भी हिस्सा होगा। आज जो ये कुफार हैं जो शिर्क करते हैं या हिंदुओं की पूजा कर रहे हैं, तो ये सारी इबादत कहाँ जा रही है? शैतान के हिस्से में। कहा था उसने, अल्लाह ने कहा मोहलत दी होंगे, और फिर अल्लाह ने फरमाया था, फिर इब्लीस मलून ने कहा कि या अल्लाह मैं तेरे बंदों को तालीम दूंगा कि अपनी शक्लों को बिगाड़ा करें। ये उसमें ही आ गए, मेरा हेड ड्रेसर शक्लों को बिगाड़ रहा है ना, ये बुंदे बना रहे हैं, कनपटियों से बाल उड़े हुए हैं, कभी झाड़ी में जैसे बाल खड़े कर रहे हैं, किसी को बिठा रहे हैं, किसी को लिटा रहे हैं, और दाढ़ी सुन्नत नबी सल्लल्लाहु अलैहि वसल्लम है उसको मुनाना तो एक तरफ, हालांकि थोड़ी थोड़ी अब दाढ़ी भी रखी जा रही है, और फिर उस दाढ़ी को 3 जगह से काटा जा रहा है, एक नोके जैसी निकाली जा रही है, तलवार जैसी नोके निकाली जा रही है, अजीब अजीब डिजाइन बनाए जा रहे हैं दाढ़ियों के। तो शैतान ने कहा था मैं तालीम दूंगा, अपनी शक्लों को बिगाड़ा करें, ये सब उसी खाते में जा रही है, तालीम दे रहे हैं शैतान। तो जो ये नाई काम कर रहे हैं इस तरह की सुन्नत नबी को बिगाड़ रहे हैं, और जो लोग ऐसा हुलिया अपनी शक्ल सूरत ऐसी बनवा रहे हैं, वो सब शैतानी से ऑनलाइन चल रहे हैं, सब शैतान के जेरे तसल्लु चल रहे हैं, ऐसे लोग अपना ईमान बर्बाद कर रहे हैं। इनको चाहिए कि तौबा करें मरने से पहले पहले। इसी तरह बात है हजरत कासिम नौनवी रहमतुल्लाह अलैह दारुल उलूम देवबंद, बानी दारुल उलूम देवबंद, इनका क्या मुकाम था पता नहीं है ना लोगों को, ये दारुल उलूम देवबंद क्या था? ये एक मुनाफिक जो था जिसको अंग्रेजों ने सर का खिताब दिया था, सर सैयद अहमद खान, इसने एक स्कूल एंग्लो ओरिएंटल स्कूल की बुनियाद रखी थी, और इसने नजरिया पेश किया था अगर मुसलमान इंग्लिश नहीं सीखेंगे तो कभी भी अंग्रेजों के शाना बशाना नहीं चल सकते, तो इंग्लिश तालीम लाजमी है, नहीं तो उनको जॉब ही नहीं मिलेगी। तो ये डाउट था बहुत बड़ा अंग्रेजों का, तारीखी वाकयात में उलमा कराम ने किताबों में लिखा है, बाग लोग इसको हीरो बनाते हैं, बहरहाल वो मजबूरी होगी, लेकिन हकीकत ये जो बता रहा हूँ जो और मशायख ने और किताबों में ये सारी डिटेल लिखी है। तो फिर मुसलमान आहिस्ता आहिस्ता दीन से फिरने लगे, जो थोड़ा बहुत ईमान था रुखसत होने लगा, तो इसने बाकायदा एक मेहनत भी शुरू कर दी थी, لوگوں کو مرتد بنانے کے لیے عجیب عجیب مسلمان بننے لگے تھے. تو اس وقت جو سچے اللہ والے تھے ان کو فکر ہوئی کہ اگر اس طرح مسلمان جوک در جوک اس کے ہتھے چڑھ گئے تو ایمان سے رخصت ہو جائیں گے. تو پھر اس کی ٹکر میں اس کے مقابلے کے لیے اور پھر اس کے بعد دارون دیوبند کا قیام کیا گیا تھا. یہ پتہ ہی نہیں اس کی وجوہات کیا تھی, یہ ایمان بچانے کے لیے. پھر اس کے بعد مسلمان پھر مدرسوں میں آنے لگے, پھر اس طرح سے معاملات آگے بڑھے تھے. تو پھر جہاد کا عمل شروع ہوا تھا, وہیں سے پھر جہاد بھی شروع ہوا تھا. صرف جہاد تو اس سے پہلے سے بھی کرتے ہوئے آ رہے تھے, پھر اس کے بعد اور یہ سلسلہ بڑھتا چلا گیا. تاریخ ہم پڑھتے نہیں تو پتہ نہیں ہوتا ہمیں. تو مولانا قاسم نوتوی رحمت اللہ بہت ہی حسین و جمیل بھی بہت تھے. جب طالب علمی کے زمانے میں تعلق مال اور اللہ کی ولایت ایسی حاصل تھی کہ اس وقت عالم نہیں بنے تھے, نوجوان تھے, کم عمر لڑکے تھے, کسی سچے ولی کے پاس جا کے بیٹھ گئے. اس زمانے کے اولیاء اللہ تھے, وہ مراقبے میں چلے جایا کرتے تھے بزرگ. سب لوگ یہ عام لوگ جہاں بیٹھے تھے وہ بھی بیٹھے ہوئے تھے, بچے تھے کم عمر. تو یہ مقام تھا ولایت کا کہ بزرگ تھے. نے کہا تم نئے چہرہ تمہارا دیکھ رہا ہوں, میں پہلے نہیں آیا. نے کہا جی پہلی دفعہ آپ کی خدمت میں آیا. میں کہا اچھا اچھا. تو ان کے دل میں پتہ نہیں کیا آیا. پھر پوچھا کیا کرتے ہو؟ انہوں نے کہا حضرت مدرسے میں پڑھ رہا ہوں عالم بن رہا ہوں. نے کہا ابھی خالی پڑھ رہے ہو درس و تدریس؟ ابھی تو تم بچے ہو, ابھی خالی پڑھنے میں لگے ہو. خالی پڑھنے سے کیا ہوگا جب تک عمل زندگی میں نہیں ہوگا تمہارے؟ دیکھوں تو صحیح کیا تم نے اب تک پڑھا ہے. اور پھر اس کا مراقبہ کرنے لگے. جیسی مراقبے سے آگے کھولی تو حیران ہو گئے, کہنے لگے بیٹا تم کیا چیز ہو, کیا چیز ہو, اٹھو میرے پاس سے ہٹو. کہہ رہے تم تو تمہاری پہنچ تو پتنی کہاں عرش اعظم پہ نظر آ رہی ہے, تم تو میرے مراقبے کے آتے سے باہر ہو. اللہ کے کس بڑی کس مقام پر تم پہنچے ہو ابھی اس عمر میں؟ میرے پاس کیا لینے آئے؟ میں بہت پیچھے ہوں تم سے, جاؤ اپنا وقت ضائع مت کرو میرے پیچھے. اور اتنے عاجز سے نظر اٹھائے ہوئے جھکا کے بیٹھے ہوئے تھے کہ نظر ہی اٹھا رہے تھے, کچھ بھی نہیں, معمولی سا کوئی انسان غریب سا. لیکن مقام کس کا کہ وہ بزرگ نے کہا کہ بھائی تم میرے مراقبے کے آتے سے باہر آ رہے ہو, جاؤ میرے پاس سے, بگا دیو ان کو. یہ تھے حضرت مولانا قاسم نوتوی رحمۃ اللہ. معمولی بات نہیں ہے, اب ان کے واقعات بتاؤں گا تو رو پڑیں گے آپ لوگ. پتا تو چلے کیا تھے, کبھی موقع ہو تو پھر تفصیل کبھی بتاؤں گا. تو کیا ان کا اس کے رسالت تھا؟ جب مدینہ پاک میں پہنچے ان کے ساتھ مولانا عبدالرشید گنگوئی رحمۃ اللہ علیہ تھے, اور ان کے مریدین وغیرہ اور سب شاگرد وغیرہ اس طرح سے لوگ تھے. اب ظاہری بات ہے ہوائی جہاز کا دور نہیں تھا, کس طرح پہنچے تقریب اٹھا کے. بہرحال جب یہ پہنچے اونٹوں پہ گھوڑوں پہ, تو جب مدینے کی حدود شروع ہوئی ہیں تو انہوں نے چھلانگ لگا دی اونٹ سے ایک غلبہ حال میں, اور بس روتے جاتے تھے. واہ بہ رہے عجیب حالت کی, روئے جا رہے ہیں اور چلے جا رہے ہیں اور ننگے پیر. کچھ لوگ آج کل ننگے پیر چلتے ہیں ٹوپی ڈرامے کے لیے, دکھانے کے لیے لوگوں میں کتنا بڑا عاشق رسوم. تو وہ مووی بنتی ہیں ان کی, باقاعدہ فوٹو کھینچے جاتے ہیں, پھر ان کے پیروں کے فوٹو ہوتے ہیں, دیکھیے فلاں صاحب ہیں یہ ننگے پیر چل رہے ہیں. تو بھائی یہ اصلی اللہ کو پتا ہے, وہی بات اللہ رسول کو پتا ہے کہ کون صادقین میں سے اور کون کاذبین میں سے, اس کا کیا مقصد ہے, کس کی کیا نیت ہے. بہرحال ہم اس طرف نہیں جا رہا اس وقت. تو بہرحال جب وہ ننگے پیر جانے لگے تو ان کی دیکھا دیکھی نقل میں ان کے شاگرد اور مریدین وہ بھی پیچھے دوڑنے لگے, وہ بھی ننگے پیر. تو حضرت مولانا عبدالرشید گنگوئی رحمۃ اللہ ان کو ڈانٹا, کہہ رہے کیا کر رہے ہو, ان کی اتباع کرو گے؟ یہ تو غلبہ حال میں چل رہا ہے, تم لوگ مر جاؤ گے اگر ان کی نقل کرو گے, تم لوگ نہیں کر سکتے, واپس آ جاؤ. تو اکثر لوگ پھر واپس آ گئے تھے. کہتے ہیں جب یہ جا رہے تھے مدینہ پاک میں ننگے پیر تو ان کی ایڑیاں پھٹ گئی تھی, خونم خون ہو گئی تھی, کانٹے گھس رہے ہیں, شیشے گھس رہے ہیں, کوئی پرواہ نہیں, آنسو بہ رہے ہیں, آنسو بہ رہے ہیں, کوئی پرواہ نہیں کہ دیکھوں کہ کوئی چیز میرے پیر میں تو نہیں لگ رہی. یہ غلبہ ہے کہ جلدی سے گنبد خضرا تک پہنچ جاؤں, یہ آپ یہ فکر ہے. ایک عاشقانہ انداز کا دیوانگی ان پر تاری تھی, اس حالت میں رسول اللہ صلی اللہ علیہ وسلم کے روزے اقدس تک پہنچے. اور آج بعض لوگ بدگمانی کی وجہ سے کیسی کیسی باتیں کرتے ہیں. ارے بدگمان رکھنے والوں, بدگمانی رکھنے والوں, ذرا ننگے پیر تم بھی اس طرح کر کے تو دکھاؤ, ذرا ننگے پیر اپنے ویڈیو کو پھاڑ کے تو دکھاؤ, خون بہا کے تو دکھاؤ, یہ ڈرامہ نہیں ہوتا. بہرحال اللہ, یہ اس کے رسالت کے واقعات ہیں بھائی. تھوڑے تھوڑے جو کچھ یاد آئے کچھ لکھ بھی دیے تاکہ کہیں بھول نہ جاؤں, بعد میں بعض دفعہ رہ جاتا ہے کہ یہ فلاں واقعہ رہ گیا فلاں واقعہ رہ گیا, یہ بیان ریکارڈ ہوتا ہے. اللہ جل جلالہ و تعالی شان, حضرت علی کرم رجو کا واقعہ یاد آیا, وہ بھی था, अल्लाह कभी भी शिमा फरमाए एक बार रसूल अल्लाह आपे दो जहां सल्लम का मुबारक सर हजरत अली करम वजो की गोद में रखा हुआ था, क्या शांति हुई अली की, पूरी कायनात की जान उनकी गोद में आ गई थी। आके दो जहां सल्लल्लाहु अलैहि वसल्लम और असलम की आंख लग गई, सो गए आप सल्लल्लाहु अलैहि वसल्लम, और असर की नमाज का वक्त शुरू हो गया। अब हजरत अली करम वजो को ये फिक्र कर मैं असलम को उठाता हूँ तो बेअदबी ना हो, नींद ना खराब हो, यहाँ असर का वक्त हो चुका था, नमाज भी पढ़नी है, अब इसी शशोपन में उठाऊं नहीं उठाऊं, नमाज की नहीं उठाऊं नहीं उठाऊं, उठाऊंगा नींद खराब होगी, कि मोहब्बत का भी गलबा असलम से और अल्लाह का भी खौफ दोनों चीजों में चल रहे थे, यहां तक के सूरज गुरूब वाली कैफियत होगी, सूरज गुरूब वाली कुछ निशानी नजर आने लगी, तो इस गम से कि शायद नमाज ना निकल गई हो, तो हजरत अली करम वजह के आंसू टपके आंसू, आज हमारे आंसू टपके, हम फजर की नमाज छोड़ते रहते, रो पड़े आंसू टपके हजरत अली करम वजह, ये क्या हो गया, जब आंसू टपके तो आके दो जहां सल्लम के चेहरे अनवर पे रुखसार पे पड़े, आंख खुल गई, अली क्यों हो रहे हो, क्या हो गया, मेरा यार सल्लम शायद असर की नमाज का वक्त चला गया, तो मैं क्यों गम करते हूँ, आप सल्लम ने सूरज की तरफ देखा, उंगलिश्ते शहादत से सूरज को कहा अल्लाह के हुक्म से तुलू हो दोबारा ऊपर हो, बस ये कहना था उंगली के इशारे से सूरज ऊपर होता चला गया और दोबारा असर का वक्त आ गया, तेज रोशनी आ गई, तो दोनों ने मिलकर नमाज के जमात के साथ नमाज अदा करी। तो भाई क्या इश्क था, क्या मोहब्बत थी, क्या सरकार का इश्क था, क्या उनका रोना था, और फिर क्या सल्लम ने उनके जख्मों पर मरहम लगाया, उनके गमों को दूर किया, ये मामूली बातें नहीं है भाई, क्या इश्क था उनका, वही बात बता रहा हूँ, सुन्नतों पर अमल नहीं हो रहा, सुन्नतों पर शर्म आ रही है मुसलमानों को, बड़ी चीज हम क्या करेंगे, बड़ी चीजें क्या करेंगे। इसी तरह एक बुजुर्ग का वाक्य है, अल्लाह के वली थे और इसके रिसालत में बहुत मुस्तगरिक रहते थे, डूबे हुए रहते थे, तो उनके दिल में बस एक वसवसा आ गया, जो गलत वसवसा था, गलत ख्याल था, गलत अकीदा बैठ गया, दिल में ये आने लगा जितनी शायद सहाबा मोहब्बत करते थे आपसे समझे, शायद मैं भी इतनी करने लगा, मुझे भी वो मुकाम हासिल हो गया। अब गहरी बात है, गलत बात थी, कहाँ सहाबा हाल और अफसाब उनकी मोहब्बत, और कहाँ चाहे कितनी बड़ा कोई कुतुब अफजाल खौफ हो जाए, मुमकिन ही नहीं है, लेकिन थे अल्लाह के प्यारे मकबूल, अल्लाह के वली, अल्लाह अपने प्यारों की इसलिए भी फरमाते हैं। फिर एक बार उन्होंने ख्वाब में देखा कि एक बग्घी है घोड़े के ऊपर, घोड़ी है और उसके पीछे बग्घी है, और उससे आके दो जान नबी पाक हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम तशरीफ फरमाए, और चारों खुलफ़ राजदीन आप सल्लम के चारों तरफ बैठे हैं, चार कॉर्नर के ऊपर उस बग्घी के, और पीछे ये चारों के पीछे आप सल्लम के पीछे ये बुजुर्ग बैठे हैं, और बग्घी चल रही है और आगे कई घोड़े बने हैं। अचानक उन्होंने देखा है कि नीचे घाटी की तरफ पहाड़ से नीचे बग्घी जाने लगती है, तो देखते हैं कि साइड से उसकी कील निकल रही है, जो बग्घी का जो व्हील होता है, और ऐसा लग रहा है कि अभी थोड़ी देर में निकल जाएगी, वही बात है व्हील कील निकल गई तो व्हील निकल जाएगा, तो सब गिर जाएंगे, बग्घी गिर जाएगी, उनके दिल में यह है कि आप सदरअसल को चोट ना लगे, ये तो अभी व्हील गिरने वाला है, तो कहने लगे मैं ऐसा करता हूँ कोई पत्थर ढूंढू ताकि गिरने से पहले पहले व्हील के आगे पत्थर लगा दूं, कहेंगे मैं भी दाएं बाएं पत्थर ढूंढने लगा, अचानक देखा कि एकदम से बग्घी झटके से रुक गई, देखा चारों खुलफे राजदीन चारों व्हीलों के आगे लेटे हैं, और फिर उनकी आंख खुल गई, सुबह उठे तो बहुत रोए बहुत रोए, कहेंगे लाना था मुझ पर, मैं पत्थर ढूंढ रहा था और साहबा ने कूद के खुद पत्थर बन के लग गए व्हील के नीचे, और मैं पत्थर ढूंढने में लगा रहा, ये मेरी मोहब्बत, ये मेरी मोहब्बत असलम से, ये मैं दावा कर रहा था, बहुत रोया, फिर तौबा करी और अपना उन्होंने अकीदा दुरुस्त किया। तो साहबा साहबा थे भाई, तो अल्लाह पाक ने कैसा प्यारा उनका खौफ दिखाया, उन तो पत्थर ढूंढने में लगे हुए थे, वो खुद पत्थर बन के लग गए, क्या साहबा थे, क्या उनकी मोहब्बत थी। इसी तरह غیر طور میں جب نبی پاک آپے دو جہاں صلی اللہ علیہ وسلم حضرت ابوبکر صدیق رضی اللہ عنہ کے ساتھ تھے، دشمن پیچھے لگے ہوئے تھے، اس میں مشہور واقعات میں سے اللہ نے قرآن پاک میں حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کا ذکر بھی کیا، ساقی لکھے کہ وہ غار اس غار میں رسول اللہ صلی اللہ علیہ وسلم تھے اور ان کے ایک صحاب، تو حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کا ذکر کیا تو حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ اس آیت پہ بہت شکر ادا کیا کرتے تھے, بہت خوش ہوا کرتے تھے کہ اللہ پاک نے قرآن پاک میں میرا ذکر کیا. تو اللہ نے الفاظ جو استعمال کیے اللہ کی مشی معاف فرمائے, تو انہوں نے خوف کا ذکر کیا تھا حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کہ یا رسول اللہ صلی اللہ علیہ وسلم یہ دشمن بالکل ہمارے قریب پہنچ چکے ہیں جو چھپے ہوئے تھے باہر کے اندر. تو کہا کہ اگر یہ تھوڑا جھک کے اور نیو کر کے انہوں نے دیکھ لیا تو ہم ان کو نظر آ جائیں گے, یعنی اتنے قریب آ چکے تھے دشمن. تو پھر آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا تھا کہ اے ابو بکر تم غم نہ کرو, اللہ ہمارے ساتھ ہے, اللہ ہمارے ساتھ ہے. تو یہ واقعی اللہ پاک نے حضرت ابو بکر صدیق کی بات چیت اور رسول اللہ علیہ وسلم کا جواب جو قرآن پاک میں کوٹ کیا ہے. حضرت عمر فاروق رضی اللہ تعالیٰ کو کبھی بھی پوچھتا تھا مقام میں آپ زیادہ بڑھے یا حضرت عمر صدیق رضی اللہ تعالیٰ عنہ, یہ پوچھے جاتے تھے تو درہ لے کے اس کو مارتے تھے پکڑ کے کہ تمہاری ضرورت کیسے ہوئی یہ سوال پوچھنے کی, تمہارے ذہن میں آیا کیسے میں ابوبکر صدیق رضی اللہ عنہ سے اونچا مقام رکھتا ہوں. کہنا یہ قرآن پاک کی آیت میں کہ عمر کا نام آیا, کس کا ذکر کیا اللہ نے قرآن پاک میں, ابوبکر رضی اللہ عنہ کا. اسی طرح سے 15-20 ایسی ایسی باتیں گنوانی کہ اس میں عمر کہاں ہے, ابوبکر ہی تو ہیں, تو ان سے بڑا کون ہوگا. اس لیے آپ نے ارشاد فرمایا افضل الخلائق بعد الانبیاء حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ, کہ انبیاء کرام کے بعد اگر مخلوق میں کسی کا مقام ہے تو حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ. ایک بار حضرت ابو لبابا یا حضرت ابو زردہ رضی اللہ تعالیٰ عنہ اللہ کی مشیت فرمائے وہ حضرت ابو بکر صدیق کے ساتھ چل رہے تھے, ذرا آگے آگے چل رہے تھے, آپ صلی اللہ علیہ وسلم دیکھ رہے تھے, ناراض ہو کے فرمایا کہ اے ابو زردہ تمہیں شرم نہیں آتی, تم کس کے آگے چل رہے ہو, افضل الخلائق بعد الانبیاء, جو شخص جس کو اللہ پاک نے بات کہلوائی ہے اس سے تم آگے بڑھ کے چل رہے ہو, پھر رسول اللہ علیہ وسلم کے پیچھے نہیں چلنا ہے, وہ تو بہت ہی اونچا مقام ہے. لیکن صدیق اکبر رضی اللہ عنہ کا ادب بھی رسول اللہ نے ادب سکھایا کہ دوسرے صحابہ کو جب یہ چلا کریں تو ان سے پیچھے چلا کرو, ان سے آگے مت بڑھا کرو. اور کہتے تھے کہ میں نے سب کے احسان چکا دیے اپنی زندگی میں, لیکن میں ابو بکر کا احسان نہیں چکا سکا, ان کا تو بس احسان اللہ ہی چکائے گا, ان کے مجھ پر بہت احسان آتے ہیں, بہت احسان ہیں, انہوں نے اپنی مجھے بیٹی اپنا لخت جگر انہوں نے مجھے اپنا دیا, یہ بھی فرماتے تھے, یہ جان مال سے مجھ پہ فدا رہتے ہیں. کتنی آپ نے ان کی تعریف فرمائی. کبھی کوئی حضرت عمر صدیق رضی اللہ عنہ کی شکایت کرتا تھا, ناراض ہو کے کہتے تھے کہ کیا تم ان کے احسانات نہیں دیکھتے ہو, اگر کہ کتنے احسانات ہیں ان کے میرے اوپر. اور پھر فرماتے تھے کیا میری محبت کی وجہ سے تم درگزر نہیں کر سکتے, اگر ان سے کوئی غلطی کمی بیشی ہو جائے تو معاف نہیں کر سکتے, ان کے احسانات تو دیکھو میرے اوپر. اس طرح سے آپ سب نے واسطہ دیا کہ ان کی غلطیاں دیکھتے ہو, احسانات نہیں دیکھتے امت کے اوپر میرے اوپر. تو بہرحال کیا عشق تھا حضرت صدیق رضی اللہ تعالیٰ کو, گود میں لیٹے ہوئے تھے رسول اللہ وسلم حضرت صدیق رضی اللہ تعالیٰ نے بھارے طور میں, تو کپڑے پھاڑتے جاتے تھے, اس میں سوراخ تھے باہر کے اندر, ڈر یہ تھا کہ سانپ آ کے ڈس نہ لے آپ صلی اللہ علیہ وسلم کو. تو پورے کپڑے اپنے کترنے پھاڑ پھاڑ کے کرتے کی, یہاں تک کہ پورے کپڑے تار تار ہو گئے, قمیض سے نیچے کا سر چھپانے کی نہیں رہ گیا, قمیض پوری سوراخ بند کرنے میں لگا دی. کیا محبت تھی کہ برہنہ کر لیا آپ صلی اللہ علیہ وسلم, لیکن ایک سوراخ پھر بھی رہ گیا, ختم ہو چکے تھے کپڑے اور آپ صلی اللہ علیہ وسلم سو رہے ہیں. کیا کرو, سوراخ میں سانپ اگر آ گیا, اپنی ایڑی لی اور ایڑی رکھ دی. اب بتائیے آپ اسلم آلتی پالتی مار کے وہ بیٹھے ہیں, وہ صدیق رضی اللہ عنہ ان کے سر پہ ان کی گود میں سر رکھ کے سو رہے ہیں, اور اپنی ٹانگ اٹھا کے ایسے دیوار کے قریب کر کے سوراخ کے اوپر رکھ دیا اپنی ایڑی. ذرا تکلیف دیکھیے کتنا بے آرام انسان ہوگا نا اس طرح. لیکن یہ کہ آپ اسلم تھکے ہوئے اتنا لمبا سفر کیا, اسلم سو جائیں کسی طرح, اور اپنی جان کی پرواہ نہیں کی, سارے سوراخ بند کر دیے سانپ کی وجہ سے. کیا حضرت ابو بکر صدیق کو ڈر نہیں تھا کہ ہو سکتا ہے وہ سانپ جو ہے سانپ کے بل سے وہ سارے, ہو سکتا ہے اگر میں پیر رکھوں تو سانپ مجھے ڈس لے, لیکن نہیں, جان کا خوف تھا ہی نہیں, سانپ ڈسے تو ڈسے, میں تو سوراخ کو بند کروں گا ایسی کی تیسی. یہ تھا عشق. ہوا کیا, اگر وہی ہوا, ایک سانپ تھا وہاں پر, اس نے اگر ابو بکر صدیق رضی اللہ عنہ کے پیر کے اوپر ڈس دیا, اور ڈسنے کے باوجود ابو بکر صدیق رضی اللہ عنہ چوں نہیں کری, آپ سب کو نہیں اٹھایا, اب بتائیے آپ کتنی اذیت ہوگی, وہاں امام مالک بچھو سے ڈس آ رہے ہیں یا ابو بکر صدیق رضی اللہ عنہ سانپ سے ڈس آ رہے ہیں. وہ درس حدیث آپ سلم کی نسبت, یہاں آپ سلم گود میں, یہاں رسول اللہ خود موجود, मिला के देखें आशिकीन रसूलों की बातों को, जरा वही लाइन चल रही है। फिर उसके बाद क्या हुआ, उठाया नहीं और सदीक रजीदारों ने जहर फैलने लगा, तकलीफ शिद्दत होने लगी और बर्दाश्त जब नहीं हुआ तो आंखों से आंसू टपकने लगे। जब आंसू टपके चेहरे अनवर पर गिरे, आप सर उठे अबू बकर क्यों रोते हो, फिर फरमाया रसूल सांप में डस हुआ। तो फिर आप सबने कहा डसा दिखाओ, बस उन्होंने पैर दिखा, आपने लुहाबे दहन लगाया, बस वो लुहाबे लुहाबे दहन लगाना था, बस जी उठे मुर्दे तेरी आवाज से, जी उठे मुर्दे तेरी आवाज से, सब शिफा पा गए, सब कुछ सही हो गया, दर्द वगैरह सब खत्म। तो भाई क्या इसके रिसालत है, मुहद्दिसीन फरमाते हैं कि वो सांप नहीं था, वो जिन्नातों में से था, जो सांप के रूप में था उसको इत्तला मिली थी, सदियों से इत्तला थी उसको, कि इस गार में एक वक्त ऐसा आएगा कि आखिर दो जहां सरसम तशरीफ लाएंगे, कयाम करेंगे, उस इंतजार में था ज्यारत की नहीं, वो सांप भी आशिक था, सांप भी आशिक था, सदियों के उस गार से निकले नहीं कि पता नहीं कौन सा मरहला हो, आखिर दो जहां सरसम तशरीफ लाएंगे। और फिर वो अब जारी बात है, महबूब महबूब और आशिक के दरमियान में कोई आएगा तो कितना गुस्सा आएगा है? कोई आशिक हो और महबूब का वसल होने वाला हो और बीच में कोई आ जाए तो कितना गुस्सा आएगा ना, कि खुदा खुदा करके तो घड़ी आई वसल की मिलन की और ये कबाब में हड्डी, दुनिया में कोई ऐसा आ जाता ना। तो जारी बात है वो जिन्नात में से था, उसको गुस्सा आ गया, जलाल आ गया कि मैं ज्यारत का मुश्ताक हूँ, इतनी सदियों बाद जो है मेरी आरजू पूरी हुई है और उन्होंने पैर रख दिया। अब गहरी बात है, ये लोग जलाली होते हैं, गुस्सा बहुत होता है उनमें। अब उन्होंने ये नहीं सोचा कि ये पैर रखा है तो क्यों रखा है, आशिक रसूल सजीव रविदान तो हिफाजत के लिए पैर रखा है, लेकिन बहरहाल सांप ने डस दिया, जिन्नातों में से था वो, लेकिन फिर अल्लाह ने उनको जिंदगी अता फरमा दी। जिन्नातों ने भी इश्क किया, सांपों ने भी इश्क किया, अब किसने इश्क नहीं किया, आजकल उम्मती इश्क नहीं करता से। आजकल को उम्मती तो व्हाट्सएप का एंड्रॉइड सेट का आशिक है बस। अल्लाह माफ करे, इश्क रिसालत जो वाकयात सुने जाते हैं आजकल यूट्यूब पे और मुख्तलिफ चैनल्स के ऊपर, या नाज शरीफ जो सुनी जाती है, पीछे म्यूजिक चल रही होती है भाई। नाज शरीफ तो हमारे यहाँ पढ़ी जाती है, दुरूद सलाम पढ़ा जाता है, नाज शरीफ पढ़ी जाती है, कसीदा गुरदा शरीफ पढ़ा जाता है, अल्हम्दुलिल्लाह सारे मामला होते हैं, लेकिन म्यूजिक तो क्यों शामिल करते हो, इसके रिसालत में अगर डूबे हुए होते तो कभी म्यूजिक वाला कलाम नहीं सुनते, आपसे कुछ नहीं होंगे बल्कि और नाराज होंगे। आप सस्तम इर्शाद फरमा रहे हैं, कुर्बे कयामत मेरी उम्मत के बाद लोगों को सुअर और बंदर बना दिया जाएगा। साहबा कराम ने पूछा था, या रसूलुल्लाह सल्लम क्या मुसलमान होंगे, फरमाया हाँ मेरे उम्मती होंगे, ला इलाहा इल्लल्लाह का इकरार करने वाले होंगे, नमाज रोजे का पढ़ने वाले होंगे। फिर पूछा साहबा कराम ने, या रसूलुल्लाह इस जिल्लत की वजह क्यों होगी, फरमाया दो गुनाहों की वजह से, पहले फरमाया मौसीकी गाना बजाना, मौसीकी गाना बजाने पर सुअर बंदर बनाया जा रहा है, शराब नोशी दूसरा काम, शराब दूसरे नंबर पर आ रही है, गौर कीजिए तरतीब जो हदीस मुबारक में आई है। तो फिर एक रात ये लोग गाना बजाना करेंगे, कोई महफिल करेंगे और फिर शराब ही पियेंगे, जब सुबह उठेंगे तो सुअर बंदर बने होंगे, मेरे उम्मती होंगे, कलमा पढ़ने वाले होंगे, मोहम्मद रसूलुल्लाह को आखिरी नबी मानने वाले होंगे, रसूलुल्लाह तस्दीक फरमा रहे, लेकिन दो गुनाहों की वजह से, मौसीकी गाना बजाना, जब जिस अमल से सुअर और बंदर बनाया जा रहा है तो ये नाज शरीफ में म्यूजिक कहां से चल जाएगा। जिस रसूल अल्लाह आकद ने सख्त नाराजगी की इत्तला दी जिन गुनाहों को, रसूल अल्लाह का प्यारा नाम मुबारक को गाने बजाने के साथ मिलाते हो, ये कौन सी मोहब्बत है, उल्टा बवाल का अंदेशा है भाई। हर चीज पर अदब होता है, हर चीज पर अदब है, नाज शरीफ का अदब ये है, म्यूजिक ना बजाओ उसमें सारंगी और ये सारंगी और मुख्तलिफ किस्म के जो आजकल म्यूजिक चल रहे हैं उससे आदमी इज्तनाब करे, नहीं तो मोहब्बत नहीं मिलेगी। ये इश्क नहीं है, फिस्क है, वो इश्क कबूल नहीं होगा, जो नाफरमानी अल्लाह की नाफरमानी के बाद जो चीजें की जाती हैं उससे कुछ रसूल अल्लाह नहीं मिलता, उससे हासिल कुछ नहीं होगा, उल्टा नुकसान का अंदेशा है। कुछ दो तीन वाकयात हैं इश्क रिफालत सल्लल्लाहु अलैहि वसल्लम के जो फजाइल अमाल में से शेखुल हदीस ज़किया साहब रहमतुल्लाह ने बयान फरमाए।
یہ حضرت ابو بکر صدیق رضی اللہ عنہ کا واقعہ ہے. حدیبیہ کی مشہور لڑائی ذیقات 6 ہجری میں ہوئی، جبکہ نبی پاک صلی اللہ علیہ وسلم صحابہ کی بڑی جماعت کے ساتھ عمرے کے ارادے سے تشریف لا رہے تھے. کفار مکہ کو جب اس کی خبر پہنچی تو انہوں نے آپس میں مشورہ کیا اور یہ طے کیا کہ مسلمانوں کو مکہ آنے سے روکا جائے. ایک عورت کا حضور صلی اللہ علیہ وسلم کی خبر کے لیے بےقرار ہونا. عورت کی لڑائی میں مسلمانوں کو اذیت بھی بہت پہنچی اور شہید بھی بہت سے ہوئے. مدینہ طیبہ میں یہ دہشت اثر خبر پہنچی تو عورتیں پریشان ہو گئیں، تحقیق حال گھر سے نکل پڑی، یعنی مشہور کر دیا تھا کسی نے کہ آپ صلی اللہ علیہ وسلم شہید ہو گئے. جب عورتوں کو یہ بات پہنچی تو پریشان ہو کر تحقیق حال کے لیے گھر سے نکل پڑی. اگر ساری عورت نے مجمع کو دیکھا تو بےتابانہ پوچھا، حضور صلی اللہ علیہ وسلم کیسے ہیں؟ اس مجمع میں سے کسی نے کہا تمہارے والد کا انتقال ہو گیا ہے، یعنی وہ شہید ہو گئے. انہوں نے انا للہ پڑھی اور پھر بے قراری سے حضور صلی اللہ علیہ وسلم کی خیریت دریافت کی. اتنے میں کسی نے خاوند کی شہادت کی خبر سنائی اور کسی نے بیٹے کی اور کسی نے بھائی کی کہ یہ سب کے سب شہید ہو گئے. مگر انہوں نے پوچھا کہ حضور کیسے ہیں، بس مجھے یہ بتا دو صلی اللہ علیہ وسلم. یہ معمولی باتیں نہیں ہیں بھائی. باپ کی اطلاع ملی وہ کہہ رہی ہے ٹھیک ہے انا للہ پڑھ لی، شوہر کی اطلاع ملی شہید ہو گئے، بیٹے کی اطلاع ملی جوان بیٹے کی انا للہ پڑھ لی، بار بار ہی پوچھ رہی ہے ٹھیک ہے رسول اللہ کیسے ہیں بس یہ بتا دو. کیا عشق تھا، کیا محبتیں تھیں. اتنے میں کسی نے خاوین کی اطلاع دی، کسی نے بھائی کی، سب شہید ہو گئے. مگر انہوں نے پوچھا حضور صلی اللہ علیہ وسلم کیسے ہیں، لوگوں نے جواب دیا حضور صلی اللہ علیہ وسلم باخیریت ہیں، تشریف لا رہے ہیں. اس سے اطمینان نہ ہوا، کہنے لگی کہ مجھے بتا دو کہاں ہیں. لوگوں نے اشارہ کر کے بتایا اس مجمع میں ہیں. یہ دوڑی ہوئی گئی اور اپنی آنکھوں کو حضور صلی اللہ علیہ وسلم کی زیارت سے ٹھنڈا کر کے اس کے یا رسول اللہ صلی اللہ علیہ وسلم آپ کی زیارت ہو جانے کے بعد ہر مصیبت ہلکی اور ہر معمولی ہے آپ کی زیارت ہو جانے کا ہر مصیبت ہلکی اور معمولی ہے. ایک روایت میں کہ حضور صلی اللہ علیہ وسلم کا کپڑا پکڑ کر عرض کیا کہ رسول اللہ میرے ماں باپ آپ پر قربان ہو، جب آپ زندہ سلامت ہیں تو مجھے کسی کی ہلاکت شہادت کی پرواہ نہیں. اس قسم کے متعدد قصے اس موقع پر پیش آئے، اسی وجہ سے مورخین میں ناموں میں اختلاف بھی ہوا ہے، لیکن صحیح یہ کہ اس نوع کا واقعہ کئی عورتوں کو پیش آیا. ایک مرتبہ عروہ بن مسعود تقفی کفار کی جانب سے آئے. وہ اس بات تک مسلمان نہیں ہوئے تھے، بعد میں مسلمان ہو گئے. حضور صلی اللہ علیہ وسلم نے ان سے بھی وہی گفتگو فرمائی جو بدیل سے کی تھی. عروہ نے عرض کیا اے محمد صلی اللہ علیہ وسلم، اگر تم یہ چاہتے ہو کہ رب کا بالکل خاتمہ کر دو تو یہ ممکن نہیں. تم نے کبھی نہ سنا ہوگا تم سے پہلے کوئی شخص ایسا گزرا ہو جس نے رب کو بالکل فنا کر دیا، اور اگر دوسری صورت ہوئی کہ وہ تم پر غالب ہو گئے تو یاد رکھو کہ میں تمہارے ساتھ اشراف کی جماعت نہیں دیکھتا، یعنی شریفوں کی جماعت نہیں دیکھتا، یہ اعتراف کے کمزرف لوگ تمہارے ساتھ ہیں، مصیبت پڑنے پر سب بھاگ جائیں گے. یعنی صحابہ کو فرمایا نعوذ باللہ کہ یہ شریف لوگ نہیں ہیں، یہ کمزرف لوگ ہیں، جب تم پر محمد صلی اللہ علیہ وسلم جب کوئی مصیبت آئے گی سب تمہیں چھوڑ کے چلے جائیں گے. حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ پاس کھڑے ہوئے تھے، یہ جملہ سن کر غصے میں بھر گئے اور ارشاد فرمایا تو اپنے معبود لات کی پیشاب گاہ کو چاٹ. یہ فرمایا ہوئے تو اپنے معبود لات کی پیشاب گاہ کو چاٹ، کیا ہم حضور صلی اللہ علیہ وسلم سے بھاگ جائیں گے اور آپ وسلم کو اکیلا چھوڑ دیں گے؟ اور انہوں نے پوچھا یہ کون ہے؟ حضور نے فرمایا صلی اللہ علیہ وسلم یہ ابو بکر ہیں. انہوں نے حضرت ابو بکر سے مخاطب ہو کر کہا تمہارا قدیمی احسان مجھ پر ہے جس کا میں بدلہ نہیں دے سکا، اگر یہ نہ ہوتا تو اس گالی کا جواب بہت خوب دیتا. یہ کہہ کر عروہ پھر حضور صلی اللہ علیہ وسلم سے بات میں مشغول ہو گئے اور عرب کے عام دستور کے موافق بات کرتے ہوئے حضور صلی اللہ علیہ وسلم کی داڑھی مبارک کی طرف ہاتھ لے جاتے کہ خوشامد کے طور پر داڑھی میں ہاتھ لگا کر بات کی جاتی تھی.
صحابہ کو یہ بات کب گوارا ہو سکتی تھی؟ عروہ کے بھتیجے حضرت مغیرہ بن شعبہ سر پر خود اوڑے ہوئے اور ہتھیار لگائے ہوئے پاس کھڑے تھے. انہوں نے تلوار کا قبضہ عروہ کے ہاتھ پر مارا کہ ہاتھ پرے کر اپنے سگے چچا کو کہ تو نے رسول اللہ کی داڑھی تک تو ہاتھ کیسے دے کے جا رہا ہے ہاتھ پرے کر. عروہ نے پوچھا یہ کون ہے؟ آپ نے فرمایا مغیرہ. عروہ نے کہا اور غدار؟ اور او غدار تیری غداری کو میں اب تک بھگت رہا ہوں اور تیرا یہ برتاؤ. حضرت مغیرہ رضی اللہ تعالیٰ بن شعبہ نے اسلام سے قبل چند کافروں کو قتل کر دیا تھا جس کی دید عروہ نے ادا کی تھی. اس کی طرف یہ اشارت ہے جو بات جو کہی تھی غدار کا کہ میں نے تیرے اوپر ایسا احسان کیا تھا اور آج تو میرے ساتھ ایسا کر رہا ہے. غرض عروہ طویل گفتگو حضور صلی اللہ علیہ وسلم سے کرتے رہے اور نظریں بچا بچا کر صحابہ کرام کے حالات کا اندازہ بھی کرتے جاتے تھے. اب یہ سننے والا واقعہ یہ بات آپ اسلم سے کر رہے ہیں لیکن آپ اسلم کے ارد گرد جو صحابہ کھڑے ہوئے چپکے چپکے سے وہ صحابہ کی دل دماغ کی کیفیت کو دیکھ رہے تھے, چہرے کو دیکھ رہے تھے صحابہ سے, نظر بچا کر صحابہ کے حالات کا اندازہ بھی کرتے جاتے. چنانچہ واپس جا کر کفار سے کہا کہ اے قریش میں بڑے بڑے بادشاہوں کے گیا ہوں, قیصر و کسرا نجاشی کے درباروں کو بھی دیکھا اور آپ کے اور ان کے آداب کو بھی دیکھا ہے. خدا کی قسم میں نے کسی بادشاہ کو نہیں دیکھا کہ اس کی جماعت اس کی ایسی تعظیم کرتی ہو جیسے محمد صلی اللہ علیہ وسلم کی جماعت ان کی تعظیم کرتی ہے. اگر وہ تھوکتے ہیں تو جس کے ہاتھ پڑ جائے وہ اس کو بدن اور منہ پر مل لیتا ہے. جو بات محمد صلی اللہ علیہ وسلم کے منہ سے نکلتی ہے اس کے پورا کرنے کو سب کے سب ٹوٹ پڑتے ہیں. ان کے وضو کا پانی آپس میں لڑ لڑ کر تقسیم کرتے ہیں, زمین پر گرنے نہیں دیتے. اگر کسی کو قطرہ نہ ملے تو وہ دوسرے کو تر ہاتھوں کو ہاتھ سے مل کر اپنے منہ پر مل لیتا ہے. ان کے سامنے زور سے نہیں بولتے, ان کی طرف نگاہ اٹھا کر ادب کی وجہ سے نہیں دیکھتے. اگر ان کے سر یا داڑھی کا کوئی بال گرتا ہے تو اس کو تبرکن اٹھا دیتے ہیں اور وہ اس کی تعظیم و احترام کرتے ہیں. غرض میں نے کسی جماعت کو اپنے آقا کے ساتھ اتنی محبت کرتے نہیں دیکھا جتنی محمد صلی اللہ علیہ وسلم کی جماعت ان کے ساتھ کرتی ہے. اسی دوران میں نبی پاک صلی اللہ علیہ وسلم نے حضرت عثمان رضی اللہ تعالیٰ عنہ کو اپنی طرف سے قاصد بنا کر سرداران مکہ کے پاس بھیجا. حضرت عثمان رضی اللہ تعالیٰ عنہ کی باوجود مسلمان ہو جانے کے باوجود بھی مکے میں ان کی بہت عزت تھی اور ان کے متعلق زیادہ اندیشہ نہ تھا کہ وہ ان کو نقصان پہنچائیں گے, اس لیے ان کو تجویز فرمایا. وہ تشریف لے گئے تو صحابہ کو رشک ہوا, حضرت عثمان تو مزے سے کعبہ کا طواف کر رہے ہوں گے. حضور نے فرمایا صلی اللہ علیہ وسلم مجھے امید نہیں کہ وہ میرے بغیر طواف کریں. یہ محبت. چنانچہ حضرت عثمان رضی اللہ تعالیٰ عنہ مکہ میں داخل ہوئے تو ابان بن سعید نے ان کو اپنی پناہ میں لے لیا اور ان سے کہا جہاں دل چاہے آپ جائیں چلیں پھریں, تم کو کوئی روک ٹوک نہیں کرے گا. حضرت عثمان رضی اللہ تعالیٰ عنہ ابو سفیان وغیرہ مکہ کے سرداروں سے ملتے رہے اور حضور صلی اللہ علیہ وسلم کا پیام پہنچاتے رہے. جب واپس ہونے لگے تو کفار نے خود درخواست کی کہ تم مکہ میں آئے ہو تو طواف کرتے جاؤ, عمرہ ہی کر لو. انہوں نے جواب دے دیا یہ مجھ سے نہیں ہو سکتا کہ حضور صلی اللہ علیہ وسلم تو روکے گئے ہوں اور میں طواف کر لوں. قریش کو اس جواب پر بہت غصہ آیا جس کی وجہ سے انہوں نے حضرت عثمان رضی اللہ تعالیٰ عنہ کو روک لیا. مسلمانوں کو یہ خبر پہنچی کہ ان کو شہید کر دیا. اس پر رسول اللہ صلی اللہ علیہ وسلم نے صحابہ سے آخر دم تک لڑنے پر بیعت لی. جب کفار کو اس کی خبر پہنچی تو گھبرا کر اور عثمان رضی اللہ تعالیٰ عنہ کو فوراً چھوڑ دیا. فائدہ: اس قصے میں حضرت ابوبکر صدیق رضی اللہ عنہ کا ارشاد حضرت مغیرہ کا مارنا اور صحابہ کرام کا عام برتاؤ جس کو انہوں نے بہت غور سے دیکھا, حضرت عثمان کا طواف حضرت عثمان رضی اللہ تعالیٰ عنہ کا طواف سے انکار, ہر واقعہ ایسا ہے جو حضور کے ساتھ بے انتہا عشق و محبت کی خبر دیتا ہے. یہ بیت جس کا اس قصے میں ذکر ہے بیت الشجرہ کہلاتی ہے. قرآن پاک میں اس کا ذکر ہے, اللہ نے سورہ فتح کیا ہے لقد رضی اللہ عن المؤمنین میں اس کا ذکر فرمایا ہے. اسی طرح حضرت رسول اللہ صلی اللہ علیہ وسلم نے ایک مرتبہ سنگیاں لگوائیں یعنی حجامہ سمجھ لیں اور وہ جو خون نکلا وہ حضرت عبداللہ بن زبیر رضی اللہ عنہ کو دیا, اس کو کہیں دبا دیں. وہ گئے اور آ کر عرض کیا کہ دبا دیا اور آ کر عرض کیا کہ دبا دیا. حضور صلی اللہ علیہ وسلم نے دریافت کیا کہاں, عرض کیا میں نے پی لیا. آپ نے ارشاد فرمایا صلی اللہ علیہ وسلم کہ جس کے بدن میں میرا خون جائے گا اس کو جہنم کی آگ نہیں چھو سکتی. مگر تیرے لیے بھی لوگوں سے ہلاکت ہے اور لوگوں کو تجھ سے. فائدے میں لکھتے ہیں شیخ الحدیث لکھتے ہیں، حضور صلی اللہ علیہ وسلم کے فضلات، پخانہ، پیشاب وغیرہ سب پاک ہیں، اس لیے اس میں کوئی اشکال نہیں. حضور صلی اللہ علیہ وسلم کے اس ارشاد کا مطلب کہ ہلاکت، اور انہوں نے لکھا کہ سلطنت اور امارات کی طرف اشارہ ہے کہ امارات ہوگی اور لوگ اس میں مزاحم ہوں گے، یعنی مزاحمت کریں گے. چنانچہ عبداللہ بن زبیر رضی اللہ تعالیٰ عنہ جب پیدا ہوئے تھے، اس وقت بھی حضور صلی اللہ علیہ وسلم نے اس طرح اشارہ فرمایا تھا کہ ایک مینڈا ہے بھیڑیوں کے درمیان، ایسے بھیڑیے جو کپڑے پہنے ہوئے ہوں گے. چنانچہ یزید اور عبد الملک دونوں کے ساتھ حضرت ابن زبیر رضی اللہ تعالیٰ عنہ کی مشہور لڑائی ہوئی اور آخر شہید ہوئے. اسی طرح عشق کا ایک اور واقعہ، حضرت مالک بن سنان رضی اللہ تعالیٰ عنہ کا خون پینا. احد کی لڑائی میں جب نبی کریم صلی اللہ علیہ وسلم کا چہرہ انور یا سر مبارک میں خود کے دو حلقے گھس گئے تھے، تو حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ دوڑے ہوئے آگے بڑھے، اور دوسری جانب سے حضرت ابو عبیدہ دوڑے اور آگے بڑھ کر خود کے حلقے دانتوں سے کھینچنے شروع کر دیے. ایک حلقہ نکالا جس سے ایک دانت حضرت ابو عبیدہ رضی اللہ تعالیٰ عنہ کا ٹوٹ گیا، اس کی پرواہ نہ کی. دوسرا حلقہ کھینچا جس سے دوسرا دانت بھی ٹوٹ گیا، لیکن وہ حلقہ بھی کھینچ ہی لیا. ان حلقوں کے نکلنے سے حضور صلی اللہ علیہ وسلم کے پاک جسم سے خون نکلنے لگا، تو حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ کے والد ماجد مالک بن سنان نے اپنے لبوں سے اس خون کو چوس لیا اور نکل لیا. آپ نے ارشاد فرمایا، جس کے خون میں میرا خون ملا ہے اس کو جہنم کی آگ نہیں چھو سکتی. حضرت عائشہ صدیقہ کی خدمت میں ایک عورت حاضر ہوئی اور عرض کیا کہ مجھے حضور صلی اللہ علیہ وسلم کی قبر مبارک کی زیارت کرا دو. حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ نے حجرہ شریفہ کھولا، انہوں نے زیارت کی، اور زیارت کرتے کرتے روتی رہی اور روتے روتے انتقال فرما گئی رضی اللہ تعالیٰ عنہ ورضاہم. فائدہ، کیا اس کی نظیر بھی کہیں ملے گی؟ قبر کی زیارت کی تاب نہ لا سکی اور وہیں جان دے دی. اللہ جل جلالہ و تعالی شان، تو بھائی یہ جو واقعات تھے، کیا لوگ تھے، کس طرح آپ اسلم پر فدا ہوئے. آج کل تو کوئی اگر آپ اسلم کی گستاخی کرتا ہے تو مسلمانوں کی اکثریت اس کے دفاع میں لگ جاتی ہے. سنتوں پہ عمل کو چھوڑیں، آپ اسلم کی ابتدا چھوڑیں، سنتوں پہ عمل بھی نہیں ہو رہا، ابتدا بھی نہیں ہو رہی آپ اسلم کی، بالکل انگلش اسٹائل میں آ چکی ہے. اب اکثریت مسلمانوں کی اس مقام پر پہنچ چکی ہے، اگر کوئی گستاخ رسول پیدا ہوتا ہے تو اس کو بچانے کے لیے تعویلیں دینا شروع کر دیتے ہیں. گستاخ رسولوں کو اکثر مسلمان اپنا رہبر، اپنا بڑا، اپنا مائی باپ سمجھتے ہیں، اپنا امام سمجھتے ہیں، اپنا شیخ سمجھتے ہیں، اسے اللہ والا سمجھتے ہیں، اسے اپنی اصلاح کراتے ہیں، اس کے بیانات میں جا کے بیٹھتے ہیں. کیا ہوگا مسلمانوں کا ہمارے؟ پھر کہتے ہیں پوری دنیا میں مسلمان ذلیل کیوں ہو رہے ہیں، ہم پٹ کیوں ہیں پوری دنیا میں؟ بھائی رسول اللہ کی ذات بہت قیمتی ہے. ہم نے رسول اللہ صلی اللہ علیہ وسلم سے جب سے اپنا رشتہ توڑا، مسلمانوں نے ناتا توڑا، یہود اور ہنود کے طریقوں سے رشتہ جوڑا، اس کے بعد سے ہم مسلمان جو ہیں کتے سے بدتر ہو چکے ہیں پورے دنیا میں. اسلام کو پیچھے چلے گا، نام کے مسلمان رہ گئے. بس ہماری زندگیوں میں، 24 گھنٹے کی زندگیوں میں رسول اللہ صلی اللہ علیہ وسلم کی اتباع نظر بہت کم لوگوں کی زندگیوں میں نظر آتی ہے. اکثریت کا بہت برا حال ہے، اور یہ پریشانی مسائل اس لیے آ رہے ہیں کہ ہم نے رسول اللہ کو چھوڑ دیا، اصلاح کر لیں، سنت شریعت پر آ جائیں، تو عذاب ٹل جائیں گے. لیکن سنت شریعت پر نہیں آ رہے ہم لوگ، اکثریت مسلمانوں کی تقوی پر نہیں آ رہے، تو معاملات کیسے حل ہوں گے؟ حضرت والا رحمت اللہ ہمارے مرشد بہت پیارا جملہ فرماتے تھے، سوچ لیا کرو ذرا. کیا جملہ فرماتے تھے؟ کس سے رشتہ توڑ رہے ہو، کس سے رشتہ جوڑ رہے ہو، کس سے رشتہ توڑ رہے ہو اور کس سے رشتہ جوڑ رہے ہو؟ کس سے رشتہ توڑا؟ اللہ اور رسول سے، نورانی سے. کس سے رشتہ جوڑا؟ نفس اور شیطان سے، یہود و نصاریٰ کے طریقوں سے. سوچ لو، کس سے رشتہ توڑ رہے ہو؟ اللہ رسول سے رشتہ توڑتے ہو. کس سے رشتہ جوڑ رہے ہو؟ نفس اور شیطان سے، اپنی نفسانی خواہشات سے، گناہوں سے، حرام کاریوں سے. بس پھر اپنی قیمت کا اندازہ لگا لے انسان کی، پھر اس کی قیمت کیا ہوگی؟ کوڑیوں کے مول کی بھی کوئی قیمت ہوتی ہے. کچرے کے بھاؤ بھیگے گا مسلمان؟ مدینے کی نسبت ہے میری، ورنہ حقیقت میں سستے ہیں ہم. حضرت والا کا شعر ہے نا، بس ورنہ حقیقت میں سستے ہیں. صرف رسول اللہ صلی اللہ علیہ وسلم کی وجہ سے ہماری قیمت ہے. اگر ان سے ہم آن لائن رہیں گے تو بس ہماری قیمت ہے، ورنہ حقیقت میں سستے ہیں. کوڑا کرکٹ ہم سے اچھا ہے.
یا رب کریم یا رحم الرحیم، جو کچھ بھی بولا ہے کہ اللہ اس کو اپنی بارگاہ میں قبول فرما لے، کہنے سننے میں اللہ جو کمی بیشی غلطیاں ہو گئیں تو شان رحمت اللہ سے معاف فرما لے، کہ اللہ ہمارا کوئی عمل تیری شان شان نہیں ہے، یا اللہ میرا نجس منہ، ناپاک زبان، سراپا نجس، گند، گناہوں سے پلید، اللہ کہاں تیرے پیارے محبوب کی شان کی بریائی، ان کی تعریف، ان کا عشق اور محبت، اور کہاں میری زبان، کیا میرے الفاظ، کیا میری دعائیں، کیا میری بات، اللہ شرم آتی ہے، اللہ معاف فرما دے کہ رسول اللہ صلی اللہ علیہ وسلم کا حق ادا نہ ہو سکا، اور جو جس طرح سے آپ وسلم کے واقعات بیان کرنے چاہیے تھے یا اللہ اس کا ایک اشاری بھی کچھ حق ادا نہ ہو سکا، یا اللہ بس تیری رحمت سے جو کچھ بھی تیرے پیارے کی وجہ سے جسارت کی کوشش کی اللہ اس کو اپنی شان رحمت سے اپنی بارگاہ میں قبول فرما لے، اور اللہ پاک جو غلطیاں ہو گئی ہوں تو شان رحمت سے اس کو بخش دے، اور اس بیان کو اللہ میری اور ہم سب کی اور سب سننے والوں کی اصلاح کا، ہدایت کا ذریعہ بنا دے، اور ہمارے قلوب کو عشق رسالت صلی اللہ علیہ وسلم سے مبین کر دے، لبریز کر دے، بھر دے، اور اللہ یہود و نصارہ کے طریقوں کو ہماری زندگیوں سے، ہماری خوشیوں سے، غمیوں سے، غموں سے نکال دے، اور ہمارا ہر عمل خوشی میں، غمی میں اتباع سنت کی اللہ پاک ہم سب کو توفیق نصیب فرما، سچا عاشق رسول بنا لے، اللہ پاک خالی باتوں والا نہیں ہو، ایسا عاشق جو عمل عامل ہو، عمل کرنے والا سچا عاشق بنا دے، اور ہمارے اعمال سے اللہ تو بھی خوش ہو جا، اور ہمارے جو نیک اعمال رسول اللہ تک پہنچا دے، اور ان کو رسول اللہ کی جان پاک کو ہم سے خوش کر دے، اور آپ اسلم کی جو دعائیں اللہ ہم سب کو اور ہمارے اہل و عیال کو پہنچا دے، اور آپ اسلم کا خاص فیض اور دعائیں اور برکتیں اللہ ہم سب کو اور ہمارے اہل و عیال کو اور امت مسلمہ کو، خاص طور پہ فلسطینی مسلمانوں کو اللہ پاک عطا فرما دے، یا رحم الرحیمین، ایک ایک عمل سنت کے مطابق ادا کرنے کی توفیق عطا فرما، یا اللہ حاضرین مجلس میں سے جس جس کے دل میں جو بھی جائز حاجات ہیں اللہ تو جاننے والا ہے، ہم سب کی جائز حاجات کو پورا فرما دے، یا اللہ جو بھی ہے محروم نہ جائے، دنیا بھی بنا دے، آخرت بھی بنا دے، یا اللہ کچھ لوگ مالی مشکلات کا شکار ہیں، ان کے پیسوں کا مسئلہ ہے، کاروبار میں کچھ رکاوٹیں آ رہی ہیں، کچھ لوگوں کا قرض بھی چڑھا ہوا ہے، اللہ یا رب کریم سب کو حلال رزق سے غنی فرما، یا اللہ سب کے رزق میں کاروبار میں خوب برکتیں عطا فرما، یا رب کریم یا رحم الرحیمین خوب دین دنیا کی دولتیں عطا فرما دے، تمام رکاوٹوں کو، بندشوں کو، نظر گزر کو دور فرما دے، حافظین کی شر سے، جنونس کی شر سے، آس پڑوس محلے والوں کی شر سے، ہر طرح کی شر و فتن سے یا اللہ ہم سب کی حفاظت فرما، یا اللہ جتنے بھی بیمار ہیں ان سب کو شفا کلی نصیب فرما، جتنی بھی مصیبت زدہ ہے اللہ ان کی مصیبتوں کو دور فرما، جتنے بھی پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما، یا اللہ جو کشتیاں والوں کو پکڑ لیا ہے یہودی ملونوں نے، اللہ پاک ان سب کو جلد از جلد عافیت کے ساتھ، اللہ پاک ان کو رہائی دلوا دے، اللہ فلسطینی مسلمانوں کی جان و مال، عزت آبرو کی حفاظت فرما، یا اللہ ان کو پیٹ بھر کھانا کھلا دے، اللہ جو بھی امدادی قافلے وغیرہ وہاں پر موجود ہیں اللہ پاک وہ اندر سپلائی نہیں ہونے دے رہا ہے، غیبی مدد فرما، اللہ کھانے پینے کا اللہ انتظام کرا دے، غیبی مدد فرما دے یہودیوں کو اور ان کے خبیث یہودیوں کو اور ان کے جو مددگار ہیں، اللہ ان کو تباہ برباد کر دے، صفحہ ہستی سے مٹا دے، عبرت کا نشان بنا دے، یا اللہ تمام امت مسلمہ کی ہم سب کی جان و مال، عزت آبرو کی حفاظت فرما، علماء اور مشائخ، مساجد کی، مدارس کی، تبلیغی مراکز کی، خانقاہوں کی، اور جتنے بھی دینی شعبے ہیں اللہ ان سب کی حفاظت فرما، عافیت عطا فرما، اسلام کو خوب غلبہ عطا فرما، یا اللہ یا رحم الرحمین، یا اللہ میرے والد صاحب کی اور میرے مرشدین کی اور ہمارے جملہ محرومین کی، کل مومنین مومنات کی، کل جنات کی، اور میرے ساس سسر کی، ان سب کی کامل مغفرت فرما، ان سب کو جنت الفردوس میں اعلیٰ سے اعلیٰ مقام نصیب فرما، ان سب کی قبروں کو نور سے بھر دے، اللهم آمين. ربنا تقبل منا إنك أنت السميع العليم. اللهم صل على محمد وعلى آل محمد.